نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تيسر وتمم بالخير اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم تفہیم السنہ سیریز کی کتاب نمبر 6 درود شریف کے مسائل شروع کرتے ہیں. اس سیریز میں ہم نے ابھی تک پچھلی جو کتابیں پڑھی ہیں اس کے بعد اب یہ احساس ہوتا ہے کہ نبی صلی اللہ علیہ وسلم پر درود شریف بھیجنے کے بارے میں بھی ہمیں قرآن اور سنت کا نقطہ نظر معلوم ہو, کیونکہ جب بھی کبھی ربیع الاول آتا ہے خاص طور پر اور عمومی طور پر پورا سال ہی لوگ بہت سارے سوالات ذہن میں رکھتے ہیں, تو قرآن پاک کا طالب علم ہونے کے بعد انسان کو وقت اور معاشرے کی باتوں سے زیادہ کسی بھی چیز کو سننے کرنے ماننے کی دلیل قرآن اور سنت میں اس چیز کا ہونا ہے. ہم درود پہ بھی بات کریں گے, لیکن تھوڑی سی بات نبی صلی اللہ علیہ وسلم کے نسب آپ کے حال حلیے پہ بھی کریں گے. نبی صلی اللہ علیہ وسلم کے ایک بہت پیارے ساتھی تھے حضرت حسان بن ثابت, تو وہ آپ کی شان بیان کرتے ہوئے کچھ اشعار میں کہتے ہیں, و احسن من کلم تر قط عین و اجمل من کلم لم تل دن نساء خلقت مبرا من کل عیب کأنک قد خلقت کما تشاء. انتہائی خوبصورت لفظ عربی کے, خلاصہ کیا ہے, کسی آنکھ نے تجھ سے زیادہ خوبصورت شخص نہیں دیکھا, تجھ سے زیادہ صاحب جمال کبھی کسی عورت نے نہیں جنا, تو ہر عیب سے اس طرح پاک اور صاف ہے جیسے تو اپنی مرضی اور پسند سے پیدا ہوا ہے. کتنے پیارے الفاظ ہیں. یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں بھی جب اشعار کہتے تھے تو آپ نے کہا کہ حسان تمہارے اشعار کافروں کو تیروں کی طرح لگتے ہیں. تو آپ دیکھیے کہ ہمارے ہاں کہتے ہیں نا کہ فلاں تو ایسے جیسے اس کو اللہ نے اپنے ہاتھ سے بنایا, ایک کہنے کی بات ہے صرف, لیکن اللہ کے نبی کے اندر ہر خوبی تھی. اسی طرح اگر ہم نبی صلی اللہ علیہ وسلم کا نسب دیکھیں, کیونکہ بعض لوگ نسب سے بھی بات کرتے ہوئے کئی قسم کے مغالطوں کا شکار ہو جاتے ہیں, گو کہ یہ چیزیں ہمیں تو یاد نہیں کروانی آپ کو کیونکہ آپ اس لیول پہ نہیں سیکھ رہے, لیکن کچھ ایسے کورسز بھی ہوتے ہیں کہ جس میں نبی صلی اللہ علیہ وسلم سے لے کے اوپر تک نسب پورا یاد ہوتا ہے. کیا تھے آپ کے والد؟ حضرت محمد صلی اللہ علیہ وسلم بن عبداللہ بن عبد المطلب بن ہاشم بن عبد مناف بن قصی بن کلاب بن مرہ بن کعب بن لوئی بن لا بن غالب بن فہر قریش بن مالک بن نظر بن کنانہ بن خزیمہ بن مدرکہ بن الیاس بن مضر بن نزار بن ماد بن عدنان بن ادو بن حسمیس. اس سے آگے جو ہیں وہ اتنا زیادہ اوپر جاتے ہیں کہ بالآخر حضرت نبی صلی اللہ علیہ وسلم کو حضرت آدم سے جوڑا جاتا ہے, لیکن اوپر سے 10 پشتے, یعنی اگر آپ نبی صلی اللہ علیہ وسلم سے اوپر کی 10 پشتے یاد کرنا چاہیں تو کر سکتے ہیں. اس سے فائدہ ویسے تو کچھ نہیں ہوتا, لیکن جس سے محبت ہوتی ہے اس کے بارے میں انسان زیادہ جاننے کی کوشش کرتا ہے. رحمت للعالمین جو کتاب ہے جلد 2 صفحات 25 سے 31, اس کے اوپر آپ کو یہ نسب نامہ لکھا ہوا ملے گا. اس کے بعد ہم نبی صلی اللہ علیہ وسلم کے چہرے یا حلیے مبارک پہ تھوڑی سی بات کریں گے. آپ کہیں گے کیوں, ہم تو درود شریف کے مسائل پڑھنے بیٹھے تھے, چہرے اور حلیے کی بات کیوں کریں؟ اس لیے کہ بعض دفعہ نعتوں میں اور نبی صلی اللہ علیہ وسلم سے محبت کی بنیاد پہ کچھ چیزیں اس طرح کی کہی جاتی ہیں کہ ہمارے ذہن میں یہ کرائیٹیرین نہیں ہوتا کہ آپ کیسے تھے. تو تھوڑا سا دیکھتے ہیں, اور یہ ایک بڑی دلچسپ بات ہوگی آپ کے لیے کہ نبی صلی اللہ علیہ وسلم کا حلیہ مبارک ہمیں ایک عورت سے ملتا ہے. یعنی جہاں بھی مورخین نے اللہ کے نبی صلی اللہ علیہ وسلم کا حلیہ لکھا ہے تو وہ ام معبد تھی. اور آپ کو پتا ہے وہ کون تھی؟ کوئی جانتے ان کے بارے میں؟ جی آپ بتائیں.
جی جب نبی پاک صلی اللہ علیہ وسلم مکہ سے ہجرت کر کے تو مدینہ شریف جا رہے تھے تو رستے میں ان کے خیمے میں رکے تھے, تو
جی جزاک اللہ خیر. جب حضرت ابو بکر صدیق اور نبی صلی اللہ علیہ وسلم ہجرت کر کے مکہ سے مدینہ جا رہے تھے تو چھپے ہوئے تھے. ظاہر ہے کہ چھپنے والی کیفیت تھی نا, کہ پیچھا کیا جا رہا تھا. تو اللہ کے نبی صلی اللہ علیہ وسلم جب مختلف راستوں سے گزرتے ہوئے ایک ایسی جگہ پہ آئے کہ وہاں ایک عورت ام معبد کا خیمہ تھا, اور اتفاق دیکھیے کہ وہ بھی کفر پہ تھی اس وقت, اس کے شوہر بھی کفر پہ تھے, لیکن شوہر گھر میں نہیں تھے. اللہ تعالیٰ جب حفاظت کرنا چاہتا ہے تو اسی طرح کرتا ہے. تو وہ نبی صلی اللہ علیہ وسلم کو انہوں نے دیکھا, پھر دودھ پلایا. ابھی آپ کو تھوڑے سے اس کے اشعار پڑھ کے سناتے ہیں. تو جب اس کا شوہر واپس آیا تو اس نے اس طریقے سے اللہ کے نبی کا حال حلیہ بیان کیا, حالانکہ اس وقت اس کو کچھ بھی نہیں پتا تھا کہ یہ کون شخص ہیں, کیونکہ رہتے ہاتھوں میں رہنے لے بدو, نہ انہوں نے اللہ کے نبی کی تصویریں دیکھی, نہ کوئی ایسی کہانی تھی. لیکن اس کا وہ کہنا, اس کا انداز اتنا پیارا تھا, آج تک اس عورت کی یہ بات جو ہے وہ رکھی جاتی ہے, اور پھر وہ مسلمان بھی ہو گئی تھی. تو الوجہ طیب, پاک چہرہ آپ کا کیا تھا؟ قالت ام معبد رضی اللہ عنہا, ام معبد رضی اللہ عنہا کہتی ہیں, رائیت رجلا, میں نے ایک آدمی دیکھا, ظاہر الوداعتی ابلج الوجہی حسن الخلقی, روشن اور کشادہ چہرے والا, خوش اخلاق, متوازن پیٹ, سر کے بال بتمام و کمال, مجسم حسن و جمال, چمکدار آنکھیں, گھنی پلکیں, روبدار آواز, لمبی گردن, گھنی داڑھی, باریک اور پیوستہ آبرو, خاموش پروقار, گفتگو لوے لالا, دور سے دیکھیں تو خوبصورت اور بارونق, قریب سے دیکھیں تو اور بھی حسین و جمیل, شیریں کلام, جچے تلے الفاظ, گفتگو گویا کے موتیوں کی لڑی, میانہ قد, نہ طویل القامت کے اچھا نہ لگے, نہ کوتاہ قد کے معیوب ہو, شگفتہ و تر و تازہ شاخ, خوش نما منظر, قابل قدر, رفقا ایسے کہ ہر دم گرد و پیش, کچھ کہے تو خاموشی سے سنیں, حکم دے تو تعمیل کے لیے جھپٹیں, مخدوم متا, مخدوم وہ جس کی خدمت کی جائے, اور متا جس کی اطاعت کی جائے, نہ ترش رو نہ فضول گو. اسے حاکم اور مصدرک حاکم میں, یعنی امام حاکم نے اپنی کتاب مصدرک الحاکم میں, حزام بن ہشام نے اپنے باپ ہشام بن حبیش بن خویلہ سے روایت کیا ہے. تو آپ دیکھیں کہ اللہ کے نبی کے چہرے کے بارے میں, حال حلیے کے بارے میں بھی ہم اس سے زیادہ نہیں کہہ سکتے جو ہمیں معلوم ہو. بعض لوگ خام خواہی لفاظی کرتے ہیں, تو اس میرا خیال ہے کہ اس ایک حلیے کو دیکھ کر تو واقعی جو میرے دل کی حالت تھی کہ وہ کون سا دن ہوگا کہ میں اللہ کے نبی کو دیکھوں گی, لیکن کس حال میں دیکھنا ہے, ہم کس منہ سے ان کو دیکھیں گے, یہ ایک الگ بات ہے. لیکن دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں نبی صلی اللہ علیہ وسلم کے دیدار سے بھی محروم نہ کرنا, جیسے کہ ہم تیرے چہرے کے دیدار کی تمنا رکھتے ہیں. اللہ تعالیٰ ظاہری حال حلیہ بھی خوبصورت کر ہی دیتا ہے اس بندے کا جو واقعی اللہ کے نبی صلی اللہ علیہ وسلم کی طرح اللہ کے پیغام کے ساتھ لگ جاتا ہے. اب ہم تھوڑا سا اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی مبارک کو دیکھیں گے کہ کس سال میں کیا واقعہ ہوا, اور یہ اس خلاصے کو اگر آپ اپنے لفظوں میں لکھ سکیں تو پوری سیرت کا خلاصہ ہے یہ. کیونکہ جب بھی کسی سے محبت ہوتی ہے تو اس کی البم بنتی ہے. آج کے دور میں تو ایک بڑا رواج ہو گیا کہ البم بنتی ہے, پھر شادی کے موقع پہ اس کی بچپن کی روتی ہوئی تصویریں دکھاؤ اور ہنسو بولو. لیکن افسوس کی بات ہے کہ اللہ کے نبی کی زندگی میں کب کیا واقعہ ہوا تسلسل کے ساتھ ہمارے ذہنوں میں کم ہی ہوتا ہے, الا ماشاءاللہ کسی کو ہو تو ہو بھی سکتا ہے. تو آئیے ذرا دیکھتے ہیں کہ آپ کی پیدائش سے لے کر وفات تک جو واقعات معروف ہیں وہ کب ہوئے. 22 اپریل, واقعہ فیل کے 50 یا 55 روز کے بعد, 22 اپریل 22 یعنی 22nd 571 عیسوی, بمطابق 9 ربیع الاول موسم بہار میں بروز سوموار مکہ مکرمہ میں ولادت باسعادت ہوئی. یہاں آپ دیکھیے, اب آج کے دور میں کیلنڈر کو پیچھے لے کے جانا کچھ مشکل نہیں, جیسے کہ آج کے دور میں اگلے 50 سال کا کیلنڈر بھی آپ ایک کلک کے ساتھ دیکھ سکتے ہیں. ہر سال ایک ایک دن کو آگے کرتے جائیں گے تو کیلنڈر آتا ہے. تو جب لوگوں نے اسی طرح سے بیکورڈ کر کے دیکھا تو اللہ کے نبی 571 عیسوی, حضرت عیسیٰ علیہ السلام کے اٹھائے جانے کے قبل مسیح جس کو آپ کہہ سکتے ہیں, اس کے بعد تقریباً 650 سال کے بعد دنیا میں پیدا تشریف لائے, اور 9 ربیع الاول بنتا تھا اس مہینے میں 22 اپریل کو. ہمارے ہاں کتنا معروف ہے 12 اپریل, इस पे बात रबी अव्वल के लेक्चर्स में कसरत से हो चुकी कि 12 तो वफात का दिन है। कोई पूछे इतनी बड़ी बात है क्यों नहीं पता भाई, लो इतनी बड़ी बात है। तो इसके तीन जवाब मैंने अपने एक लेक्चर में रिसेंटली कहीं लिखाए हैं, आप भी लिख लें। कि पहली बात यह है कि उस वक़्त किसको पता था कि ये बच्चा जो पैदा हो रहा है ये कल नबी बनेगा, बताइए। क्या हर बच्चे के बारे में लोग कॉन्शियस होते हैं? उस दिन तो वो मोहम्मद बिन अब्दुल्ला पैदा हुए थे, मोहम्मद रसूलुल्लाह तो बाद में हुए, वो दिन सबको पता है। और शरीयत तो खुशी तो शरीयत की है जो आज भी जिंदा है। दूसरी वजह ये है कि उस दौर में रिवाज ही नहीं था। अरब लोग किसी के विलादत के दिन, बर्थडे, एनिवर्सरीज, सालगिरह इन नामों से फेमिलियर ही नहीं थे। और तीसरी बात ये है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने खुद भी अपने पैदा होने के बाद अपने उस साल को याद नहीं रखा। हमारे यहाँ तो भूलने ही कोई नहीं देता ना, कोई भूलना भी चाहे तो लोग कहते हैं नहीं ये कैसे हुआ, तो आप नहीं करते थे? हाँ, जब आपकी वफ़ात हुई तब सबको पता था आप एक लीडर हैं, आप नबी हैं, आप इमाम हैं, आप एक उस्ताद हैं। फिर आपकी जैसे हर बात नोट होती थी, आपकी वफ़ात भी नोट हुई, वो बरा रबी अव्वल बनती है। लेकिन पैदाइश ज़्यादा रिवायात नौ रबी अव्वल की मिलती हैं। तो फिर ये बरा रबी अव्वल को जो मुसलमान करते हैं वो क्या करते हैं? मैं कहूँगी कि करते नहीं हैं, कराए जाते हैं। किससे? शैतान आपकी वफ़ात की खुशियाँ मनवाता है लोगों से, झंडियाँ लगवा कर, जुलूस निकलवा कर, जर्द बर्द कपड़े पहना कर और न जाने क्या कुछ करके। बहरहाल 4 या 5 मिलादुन नबी, मिलाद का लफ्ज़ असल में आज समझ ही लें यहाँ अगर आ गया, तो मिलाद जो है ना ये बर्थडे को कहते हैं। हम जो लफ्ज़ बोलते हैं ना किसी की बर्थडे या किसी की मिलाद मनाना, तो अरब लोग मिलाद कहते हैं पैदा होने के, बर्थ डे को अरबी में मिलाद कहते हैं। आप ये कह लें जिस दिन को पैदा हुआ, इसका रूट भी देख ले वही है जो वलद का है, वाओ लामदार। मैं पूरे शौर से कह सकती हूँ कि जो लोग आज मिलाद मनाते हैं ना, आप जाके उनसे सिर्फ ये पूछें कि लफ्ज़ मिलाद का मतलब क्या है, तो कोई आपको शायद उसका मतलब नातें पढ़ना बताएगा, कोई दुरूद पढ़ना बताएगा। तो आज आपको ये बात मालूम होनी चाहिए, हो गई, आज ये बात हम सबको पता चल गई कि मीलाद का लफ्ज़ वलद से है और वलद वाओ लाम दाल होता है। और उसके नतीजे में क्या कि वो दिन जिस दिन पैदा किया हुआ कोई हो, और सिंपल सा इसका इंग्लिश तर्जमा जो है वो बर्थडे है। 4 या 5 साल के जब आप हो, 4 या 5 यानी साल तक आप कहाँ रहे? कबीला बनू साद के यहाँ 4थे या 5वें साल शक़े सदर सीना चाक किए जाने का पहला वाक़या पेश आया। बीबी हलीमा सादिया के पास थे आप। उस दौर में लोग खुली जगहों पे छोड़ दिया करते थे बच्चों को ताकि सेहतमंद हों, खुली फिज़ा हो, नेचर के करीब रहकर पलें, फितरत के माहौल में हों ताकि मस्नूई चीज़ों से वो दूर रहें। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम भी तकरीबन 4-5 साल तक वहीं रहे। उसके बाद शक़े सदर का एक वाक़या हुआ था जिसमें आपका सीने मुबारक पहली दफ़ा चाक किया गया जबकि आप दूसरे बच्चों के साथ खेल रहे थे। एकदम आप बेहोश हुए, बाद में लोगों ने आपको खून में लथपथ पाया तो ख़बर फैल गई कि कुतिला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। तो फिर बीवी हलीमा सादिया जो पहले ही आपके बचपन से ही पहले दिन से आपके अनयूजुअल आपकी वजह से अनयूजुअल चीज़ें अपने घर में देख रही थी, उनको शक हो गया कि ये बच्चा कोई ख़ास बच्चा है, कहीं ऐसा ना हो कि मेरे पास इसको कोई नुकसान, लिहाजा वो अल्लाह के नबी सल्लम की वालदा के पास उनको छोड़ गई। तो 6 मिलादुन्नबी को अल्लाह के नबी सल्लम 6 साल की उम्र में उनकी वालदा भी इंतकाल कर गई, ये चीज़ भी हम जानते हैं। मदीना से वापसी में अबवा के मुकाम पर आपकी वालदा का इंतकाल हुआ। मदीना में नबी सल्लम के ननिहाल थे। आपकी वालदा गालिबन बनू हारिसा कबीले से थी जो कि मदीना में थे। तो 6 साल में वालदा का इंतकाल हुआ। सोचिए ज़रा, 6 साल का बच्चा, बाप पहले भी नहीं था, माँ भी चली गई। फिर 16 मिलादुन्नबी यानी हल्फुल फजूल एक इस्लाही अंजुमन में शिरकत पाई फरमाई। हल्फ कहते हैं वादे को, फजूल फजल की जमा है। हम तो कहते हैं कोई फजूल चीज़ होगी, नहीं, कई फजल नाम के कई लोग उस एक वाक़े में शामिल हुए थे। असल में ये ऐसी है जैसे आज पाक अमन माहदा कह लें आप, ट्रीटी ऐसा कि अब हम कहीं जंग नहीं करेंगे। आपस की लड़ाइयों से लोग इतना डर चुके थे, लड़ लड़ के मर चुके थे कि जिसके नतीजे में फिर बिलाखिर लोगों ने यह फैसला किया कि हम एक अमन का माहदा करते हैं, उस माहदे को हल्फुल फजूल कहते हैं। ये 16 साल की उम्र में आपकी ज़िंदगी के 16वें साल में हुआ, फिर 25वें साल में आपकी शादी हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा से हुई, आपका निकाह हुआ। खदीजा कौन थी? शहर की बहुत बड़ी ताजिर खातून थी, खूबसूरत बहुत थी, आप पहले से शादीशुदा थी दो बार, चार बच्चों की माँ थी, आपसे उम्र मुबारक में 15 साल बड़ी थी और आपका पहला निकाह उनसे हुआ। बताइए ज़रा, 25 साल का एक मर्द जो पूरे शबाब पे हो, 40 साल की एक औरत जो हमारे यहाँ आज के दौर में तो मीनोपॉज में आ गई और उसके बच्चे ही अब नहीं होंगे, जब उससे उसकी शादी होती है, तो इससे आपको समझ में आता है कि अल्लाह के नबी की जवानी कितनी पाकीज़ा थी। आज जो लोग अल्लाह के नबी की शादियों को बुनियाद बना के नऊज़ बिल्ला आपको रंगीला रसूल कहते हैं या कुछ और ऐसी बातें कहते हैं, तो सोचें कि जिस मर्द को 25 साल की उम्र में 40 साल की एक औरत भाग गई और उनके साथ आपके 25 साल ज़िंदगी के अदवार में कोई दूसरी औरत सामने नहीं आई। 50 साल के थे आप जब हज़रत खदीजा का इंतकाल हुआ, तब तक कोई दूसरी औरत आपकी ज़िंदगी में नहीं आई, तो अगर जज्बात है तो क्या 50 साल के बाद है? आपके सारे निकाह जो हैं वो 50 से 60 साल के इन बिटवीन हुए हैं, जहाँ आपकी बीवियों ने आपको चूज़ कर लिया, आयत तख़य्युर नाजिल हुई, उसके बाद फिर कोई शादी नहीं हुई। ये सिर्फ जो चंद साल थे आखिरी, जो मदनी दौर के समझे के दौर में आए, हालात के मुताबिक आपकी शादियाँ हुई, जो आगे हम देखेंगे कि कब कहाँ आपकी किससे शादी हुई। तो बहरहाल अल्लाह ताला अपने नबी, हमारे नबी पर लाखों दरूद भेजे और उन पर सलामती भेजे कि जिनके बारे में लोग इतनी दिल शिकन बातें करते हैं। फिर 25 मिलाद उन नबी को 35 साल की उम्र में बैतुल्ला शरीफ की तामीर के दौरान हजर अस्वद नसब करने का हकीमाना फ़ैसला करके शहर मक्का को खाना जंगी से बचाया गया। हुआ ये था कि खाना काबा की जब तामीर हो रही थी तो कबीलों में तो बटे हुए थे, कोई हुकूमत तो थी नहीं, हर बंदा कहता था मेरी कुर्सी, मेरी चौधराहट, मैं बड़ा, मैं फुलाऊँ, कोई किसी के अंडर तो आता ही नहीं था। कहा अब क्या करें, सारा घर बन गया, अब हजरे अस्वद लगाना एक बहुत बड़ी ऑनर थी, उनको भी पता था ये बहुत अहम पत्थर है जो जन्नत से आया गया, तो लड़ने लगे। तो अल्लाह के नबी ने उस वक्त फिर उनको एक, बिल्कुल आपकी उम्र मुबारक क्या थी, लेकिन आपने उस वक्त कहा कि आप इस वक्त क्या कर सकते हैं कि एक चादर के अंदर इस पत्थर को रखें और चारों कोनों से इस चादर को लोग पकड़ लें और जाके वहाँ नसब कर दें, सबका हाथ भी लग गया और काम हो गया। तो लिहाजा इस तरह एक जंग जो थी वो होने से बच गई। फिर 41 मिलादुन्नबी जब था तो 40 साल 6 माह 12 दिन की उम्र मुबारक में 10 अगस्त 610 ईस्वी बमुताबिक 21 रमज़ानुल मुबारक बरोज़ पीर जनाब जिब्राईल अलैहिस्सलाम गारे हिरा में पहली वही लेकर तशरीफ़ लाए, यानी 40 साल से कुछ महीने आप ऊपर थे, पहली वही आई और वो वही क्या थी? इक़्रा बिस्मि रब्बिकल लज़ी खलक़, सूरत अलक़ की इब्तदाई 5 आयात थी। फिर 6 नबूवत, अब देखिएगा कि आगे बात बदल गई। यहाँ एक बहुत ही काबिल तवज्जो नुक्ता देखिएगा कि अभी तक जो भी बातें हमने देखी वो सारी क्या है, आपके विलादत के दिन से, लेकिन जो ही आप नबी बन गए अब चेंज हो गई। क्या अगर आप देखें 41 के बाद 6 साल और हुए, तो यहाँ ये हम कह सकते हैं ना कि 47 साल की उम्र में आ गई? नहीं, जिस दिन वही आ गई उस दिन मोहम्मद बिन अब्दुल्ला का मामला पूरा, अब मोहम्मद रसूलुल्लाह की विलादत है। अगर किसी को खुशी मनानी ही है ना, तो वो 21 रमज़ान को मनाया करे, क्योंकि उस दिन पहली वही आई थी। उस जिंदा शरीयत की खुशी मनाइए जिसके अंदर इंसानियत को एक ऐसा पैगाम मिला कि क़यामत तक के लिए लोगों को अल्लाह ताला से जोड़ने का एक मंसूबा था। लेकिन आप देखेंगे जितने वाक़यात हैं, फिर वो उसके बाद नबूवत के दौर के आते हैं और जूँ ही हिजरत होती है, एक अगला जो दौर आएगा, तो फिर आप देखेंगे कि हिजरी साल शुरू होगा। हर जगह एक ही मैसेज है कि ज़ात में ना खो जाओ, शख्सियात के पीछे ना जाओ, अल्लाह के नबी की ज़ात आपके पैदा होने मरने जीने को छोड़कर इस शरीयत को देखो कि ये कहाँ से आई और किधर गई। तो लिहाजा 6 नबूवत, 6ठा साल था जब नबूवत का, तो अबू जहल ने आपको कत्ल करने का मंसूबा बनाया। हज़रत हमजा और हज़रत उमर रदी अल्लाहु अन्हो इस्लाम लाए। बड़ा दिलचस्प वाक़या है, हज़रत हमजा भी मुसलमान नहीं हुए थे, लेकिन चचा थे, फिर नबी सल्लम के दूसरे भाई भी थे, और तीसरी बात यह कि आपके दोस्त भी थे। हम उम्र जैसे बाज़ दफ़ा पहले दौर में ऐसा होता था, चचा भतीजे की एक ही उम्र होती थी, बाद दफ़ा मामू भांजे एक उम्र के होते थे, तो इनको पता चला कि अबू जहल ने नबी सल्लल्लाहु अलैहि वसल्लम के कत्ल का मंसूबा बनाया, तो ये सिर्फ भतीजे की मोहब्बत में, यानी रिश्तेदारी की मोहब्बत में गए और लड़ लड़ा के आए उससे और उनको धमकियां दी कि खबरदार ऐसा हो गए, लिहाजा वो अल्लाह के नबी को कत्ल ना कर सका। वहाँ से वापस आकर हज़रत हमज़ा ने बड़ी खुशी से आके अल्लाह के नबी को बताया, कहा कि तुम्हें पता है मोहम्मद, आज मैंने कितना तुम्हारा दिफा किया, यानी बहुत खुश थे। तो अल्लाह के नबी सल्लम ने कोई बहुत ज़्यादा खुशी का इजहार नहीं किया, तो उससे हज़रत हमज़ा का दिल बुझ सा गया, कहने लगे अल्लाह के वो मोहम्मद मैंने इतना बड़ा काम किया तुम खुश नहीं हुए। तो उस वक्त फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि चचा मुझे खुशी उस दिन होगी जिस दिन आप कहेंगे अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अन्ना मुहम्मद रसूलल्लाह। कहा अच्छा, तो चलो आज फिर वही दिन है। और इस वक्त फिर हज़रत हमज़ा मुसलमान हुए, अशहदु अल्ला इलाहा इल्लल्लाह वअशहदु अन्ना मुहम्मद रसूलल्लाह। आपको मिजाज समझ आ रहा है? दीन इस्लाम का मिजाज शख्सियात वाला मिजाज नहीं है, गिरोहों वाला मिजाज नहीं है, ये इस्लामी मिजाज है जिसमें लोगों को अल्लाह से जोड़ा जाता है। और लोग जब आग से बचेंगे वही दिन एक सच्चे दाई दीन की ज़िंदगी में खुशी का दिन होना चाहिए। तो लिहाजा हज़रत हमज़ा भी मुसलमान हुए और सिर्फ चंद दिन का फ़र्क है, हज़रत उमर भी मुसलमान हो गए। कहते हैं कि ये सन 6 नबवी जो था मक्का वालों पर इतना भारी दिन था कि उस दिन कुफर के अंदर 2 कील ठुके ऐसे कि, क्योंकि दोनों पे उनको बड़ी उम्मीदें थी कि हज़रत उमर फ़ारूक रज़ी अल्लाह ताला अन्हो भी बहुत कुफर में पक्के थे और उनके बहुत पक्के थे, जैसे हमारी ज़ुबान में आज कहते हैं ना कि फ़लां तो उनके बड़े पक्के साथी हैं। अब 2 बड़े पक्के साथी टूट के जब इस्लाम में मिल गए तो उनके लिए तो ये बात नाकाबले बर्दाश्त हो रही थी, लेकिन इस तरह से इस्लाम को गलबा मिला और उसके बाद वाकई फिर इस्लाम बंद कमरों से खुले कमरों में आ गया। कहते हैं कि उमर के इस्लाम लाने से पहले इस्लाम बंद कमरों में था, यहाँ तक कि उमर मुसलमान हुए और इस्लाम खुले कमरे में आया। पहली दफ़ा हज़रत उमर के इस्लाम लाने के बाद लोगों ने खाना काबा में ओपनली नमाज पढ़ी। हज़रत उमर के ईमान लाने का सुनकर सहाबा कराम ने इतनी ज़ोर से अल्लाहु अकबर कहा कि मक्का के जो पहाड़ थे वो लरज उठे। इतना उस वक़्त जोश और गलबा था लोगों के जहनों में कि अच्छा आज उमर मुसलमान हो गए। तो आप देखिए कि एक उमर जब इस्लाम में आ जाता है ना तो वो फिर कितनी खैर लेके आता है। अल्लाह करे कि आज के इस्लाम को भी ऐसे ही उमर नसीब हो जो जुर्रत के साथ इस्लाम के लिए काम करने वाले हों, और हर जगह जहाँ भी दीन का काम होगा ऐसे ही लोगों की बड़ी ज़रूरत होती है। हर एक अपने अंदर को ढूँढे, अगर मेरे अंदर कुफर के लिए बड़ी मोहब्बत थी ना और मैं कुफर के इजहार के लिए एड़ी चोटी का जोर लगाती थी, तो आइए फिर इस्लाम आपका इंतज़ार कर रहा है कि आप आकर वही ताकत वही कुव्वत इस्लाम को दें ताकि आपके लिए भी सदका जारिया बने। अल्लाह ताला हज़रत उमर पर भी अपनी रहमतें फरमाएं कि जिन्होंने इस्लाम को इतनी तकवीत दी। ये सन ये दोनों खुशखबरियाँ अल्लाह के नबी को 6ठे साल मिली। हम कब चाहते हैं ये खुशखबरियाँ? पहले ही दिन मिल जाए, पहले दिन नहीं मिलती। देखिए कभी भी कहीं भी अल्लाह के नबी के मनहज पे काम शुरू होगा ना, शुरू के 4-5 साल बड़े मुश्किल होंगे, कई दफ़ा लगेगा कि दिया टमटमा रहा है। उसके बाद तो फिर वो खैर है कि आखिर में तो कह दिया कि इज़ाजा नसरुल्लाह वल्फत वरअयतन्नास यदखुलून फी दीनिल्लाह अफवाजा। अगर कभी आप किसी जगह तरतीब इससे अपोजिट देखें, ये क्राइटेरियन लिख लें अपने पास, कहीं तरतीब ऑपोजिट देखें कि जब दीन का काम शुरू हो तो खूब गुरगुला खूब बातें खूब शोहरत और दिन ब दिन कामयाबी काम लोग काम 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 मसले फितने खराबियां, तो समझें कि सुन्नत तरीका नहीं है। सुन्नत तरीका क्या होता है कि शुरू में मुश्किलें होती हैं। कई मुकाम ऐसे आए थे कि अल्लाह के नबी को अंदेशा लाहक था कि अल्लाह ताला ये पौधा नहीं चलेगा, ये तो लगता है अब हरा नहीं होगा, लेकिन जब ये हुआ फिर आप देखिए फिर वो दिन होते हैं जब लोग नस्बतें जोड़ना पसंद करते हैं। किसी भी ऑर्गेनाइजेशन के साथ शुरू में लोग जुड़ते हैं ना तो वो इखलास की बुनियाद पर और अल्लाह के लिए कुछ करने के नाम पे जुड़ते हैं, लेकिन जब उस ऑर्गेनाइजेशन को इस्तेहकाम हासिल हो जाता है ना, एक वाहवाह एक चर्चा एक शोहरत जिसको आप कह सकते हैं कि एक्सेप्टेंस मिल जाती है सोसाइटी में, फिर बहुत सारे लोग सिर्फ उससे एक प्रेशर, पीयर प्रेशर के नाम पे भी जुड़ते हैं, सब जुड़ रहे हैं, हम भी जुड़ जाते हैं, इनका नाम बड़ा, इनकी कामयाबी बहुत है। बजहर दुनिया में देखने में उस वक्त वो ज़्यादा कामयाब हुए होते हैं, लेकिन दर हकीकत उनके वो शुरू के दिन जिसमें साबिकून अलवलून वाले लोग होते हैं वो ज़्यादा अहम होते हैं। तो हम सब भी अपने क़िबलों को दुरुस्त रखें, कामयाबियों को देख कर कभी भी कोई किसी भी तहरीक के अच्छा या बुरा होने की गलती ना करें, नाकामियों से कभी भी किसी का गलत होना साबित ना करें। शुरू में जो लोग आते हैं, इसीलिए देखिए मक्का में एक भी मुनाफिक नहीं था, क्योंकि वो क्यों आते, मुनाफिक मक्का में क्यों आते, क्योंकि आने की कीमत तो हाथों से देनी पड़ती थी, जान से देनी पड़ती थी, माल से देनी पड़ती थी, हर वक्त ही मुश्किलें थी इस्लाम को। मदीना में आने के बाद क्यों कुफार के मुसलमानों के अंदर मुनाफिकीन और ऐसे लोग मिल गए कमज़ोरी मानने लगे, क्योंकि अब गलबा आ गया था। तो गलबे में तो बहुत ही मुश्किल होती है, फिर इंसान को ज़्यादा सोच समझ के काम करने की ज़रूरत होती है। तो बहरहाल हज़रत उमर मुसलमान हुए 6 नबवी में, फिर 7 नबवी से अल्लाह अकबर 47 ईयर की उम्र थी अल्लाह के नबी की उस वक्त, और शाब अबी तालिब में क़ैदो बंद की आजमाइश शुरू हो गई। मैं कहती हूँ सिर्फ इस रिकॉर्डिंग को आम कर दें आप, जो इस वक्त हम कर रहे हैं, और लोग सुन लें कि अल्लाह का नबी किन मरहलों से गुजरा है, कितने पापड़ बेलने पड़े इस इस्लाम के पौधे को हरा करवाने के लिए। 47 साल की उम्र का आज कोई मर्द हो या औरत हो, हिम्मत टूट चुकी होती है, पीछे से ज़्यादा भागे ध्यान लगा होता है, और उस उम्र में आपको होता है कितने साल, 3 साल तक। ये शाब अबी तालिब क्या थी आपको पता है, कभी सुने, नाम तो सुनते ही होंगे, है क्या इसका नाम पता है? घाटी, शाब अरबी ज़ुबान में घाटी को कहते हैं, जैसे पहाड़ों के अंदर घाटियाँ होती हैं, या जैसे आज के दौर का कोई किला ले लें, उस दौर में लोगों ने इस तरह की जैसे मोर्चे या पनाहगाहें बनाई होती थी। तो ये असल में अबू तालिब ही का घर था, और उसके अंदर यानी एक हवेली कह लें, एक हॉल कह लें, इस किस्म की चीज़ थी। तो हज़रत अबू तालिब बहुत नबी सल्लम को सपोर्ट करते थे और हर वक्त आपके पीछे रहते थे। तो कुफार ने सोशल बाइकॉट किया था, सारे कबीलों ने कहा कि हम नहीं मानेंगे, हम नहीं करते, नहीं तो फिर हम ना रिश्ते करेंगे, ना आपको अनाज देंगे, ना गल्ला देंगे, ना आपसे कोई किसी किस्म का इल्हाक होगा। लिहाजा नबी सल्लम आपके उस वक़्त के चंद फॉलोअर्स और अबू तालिब ख़ुद, उन्होंने कहा कि हम तो एक तरफ है। आप सोचिए ऐसे वक्त में अबू तालिब ने किसका साथ दिया, इस्लाम का दिया, लेकिन दिल में इस्लाम नहीं था, नहीं फ़ायदा हुआ। यही तो तड़प थी अल्लाह के नबी को अपने चचा के बारे में कि अल्लाह के नबी प्लीज़ आप ईमान ले आएँ, यानी अंदाज बता रही हूँ कि अल्लाह के नबी एक दफ़ा कलमा पढ़ ले, मैं अल्लाह से सिफारिश करूँगा, लेकिन नहीं फ़ायदा दिया उनको। आज कोई कुफर पे, शिर्क पे होते हुए बातिल अकायद के साथ मस्जिदें बनाए, मदरसे बनाए, हज करे, उमरे करे, क्या फिर अबू तालिब से भी कोई बड़ा काम कर लिया उसने? अबू तालिब ने तो फिज़िकल इस्लाम की मदद की, अल्लाह के नबी का दिफा इस्लाम का दिफा था। 3 साल कहते हैं उस घाटी में रहा, और इस घाटी में ही अल्लाह के नबी के बिस्तर पर रात को सोया करता था। इसको ये था कि हिसार हुआ हुआ है, चारों तरफ मुहासरा, किसी वक्त भी दुश्मन आएंगे और आपके ऊपर हमला कर देंगे, तो चलो अच्छा है, अगर मारने लगे तो मुझे मार दें, आपको ना मारें। और इन घाटी के दिनों में वो वक्त भी आया कि जिसमें दरख्तों के पत्ते खाने पड़े। सहाबा कहते हैं कि जब हम कज़ाए हाजत के लिए जाते तो हम बकरियों की मेंगनियों की तरह का फुजला जिस्म से निकालते, पत्ते खाने थे तो पत्ते ही निकलने थे। और ये वो दिन थे जिसमें हज़रत खदीजा बीमार हो गई थी। आप ज़रा सोचें, जब अल्लाह के नबी 47 ईयर्स हो गए हैं, तो हज़रत खदीजा तो फिर उससे ऊपर आपसे 15 साल बड़ी थी। इतने तलख दिन थे वो, कभी आप पढ़े दिल चाहता है कि आंसू बहाएं। हम तो कभी, हमें तो कोई कैद भी नहीं करता, हम पे तो कोई तकलीफ़ ही नहीं है दीन की वजह से, कोई इस्लाम की वजह से हम पे तो मुश्किल ही नहीं आई, और अल्लाह ना लाए हमारे ईमान इतने खोटे हैं कि हम तो उस मुश्किल में जान बचा लेंगे, ईमान छोड़ देंगे। लोग कहते हैं लोगों मुसलमानों ने जान बचाने के लिए मक्का से मदीना हिजरत की, ये बहुत बड़ा क्रॉस लगा दें। कल हमने अपनी वीकेंड की क्लास में इस मसले को समझा कि हिजरत कभी जान बचाने के लिए नहीं होती, ईमान बचाने के लिए होती है। जान बचानी होती तो यहीं कर जाते, लेकिन नहीं की थी इसलिए कि अभी अल्लाह का हुक्म नहीं आया था। 3 साल जब उन्होंने देखा कि अब ये मामला बिगड़े नहीं, बदल रहा, समझ नहीं आ रहा, तो फिर चलो निकलते हैं। और वो कैसे मुआहदा टूटा था, कैसे ये कहानी है, ये पढ़ने के लिए आप इसके साथ साथ अगर एको मखदूम की रिकॉर्डिंग से सुनते जाएं, आप देखेंगे कि सिर्फ 30 लेक्चर, शायद उसके 30 से भी कम ही टोटल होंगे, आप अगले रबीउल अव्वल का टारगेट बना लें। पहली रबीउल अव्वल को पहला दिन सुने, 30 दिनों में आप लोगों को 30 दिन की रहीको मखदूम की रिकॉर्डिंग सुना दें, पता तो चले अल्लाह का नबी कौन था, कैसे था। लेकिन सिर्फ सुनी सुनाई बातों को लेके आगे चलते हैं। अब यहाँ डिटेल्स में जाऊंगी तो फिर ये एक नज़र नहीं रहेगी, ये बहुत सारी नज़रें हो जाएंगी। तो हम सिर्फ इस वक्त एक मुख्तसर सा स्केच देख रहे हैं अल्लाह के नबी की ज़िंदगी का। बहरहाल 3 साल के बाद खुद फिर उनको ही समझ आई, शर्म भी आई, लोगों ने हया दिलाई कि क्या करते हो, रिश्तेदार हो, इस तरह करते हैं, तुम्हारा उन्होंने क्या बिगाड़ा है। और वो मुआहदा जो था वो टूटा, और वो कैसे टूटा वो भी अल्लाह का एक खूबसूरत तरीका था, मौजज़ा था कि अल्लाह ताला ने अब इंसानों से वो काम नहीं कराया जो दीमक से काम करवा लिया। तो लिहाजा फिर जब ये मुहासरा टूटा तो 10 नबी में फिर जब ये कैद ख़त्म हुई, अबू तालिब और हज़रत खदीजा का इंतकाल हो गया। आप सोचिए, ये 2 सहारे थे अल्लाह के नबी के दुनिया में। अल्लाह सबसे बड़ा सहारा होता है, लेकिन बाहर वालों में, बाहर की दुनिया में अबू तालिब एक ढाल थे। कोई जरूरत नहीं करता था अबू तालिब के होते हुए अल्लाह के नबी को देखने की। और मैं सोचती हूँ अबू तालिब को जो ईमान नहीं मिला ना, इसमें एक बहुत बड़ी हिकमत है अल्लाह की, ये अल्लाह के फैसले। अगर अबू तालिब मुसलमान हो जाते ना, तो अल्लाह के नबी के जो 13 साल थे ना मक्का के, वो 5-6 साल में ख़त्म हो चुके होते, बल्कि वजूद ही ख़त्म होता। सिर्फ अबू तालिब की वजह से लोग खामोश थे, क्योंकि अगर अबू तालिब भी मुसलमान हो जाते तो उन्होंने तो अबू तालिब को भी मार देना था, दुश्मन हो जाते। चूँकि वो उनके बड़े बने रहे, उनके सामने एक ढाल थे, जब वो आते वो चुप कराते, खामोश। और मैं अबू तालिब के बारे में पढ़ती हूँ तो मुझे बड़े ज़ीरक, मामला फहम किस्म के बुज़ुर्ग जहन में आते हैं, बड़ी समझ रखने वाले। चुप, उनको उनकी भी सुन लेते थे, हाँ भी सुनाओ सुनाओ सुनाओ, फिर उनको कहते हाँ हाँ जाओ मैं उस बच्चे को समझाऊँगा, फिर वो चले जाते, फिर अल्लाह के नबी को प्यार से बात करते, भतीजे ये भतीजे क्या चाहते बताओ क्या है, देखो मैं क्या करूँ। फिर अल्लाह के नबी ने कहा कि चचा आप मेरे एक हाथ में सूरज रख दें एक पे चांद रख दें, मैं तो वही कहूँगा जो है। फिर देख लिया कि मेरा भतीजा सच्चा है, कहा अच्छा जाओ फिर पीठ हो पीठ ठोंकी आपकी, जाओ जो जो करते हो मैं बाहर संभाल लूँगा। लेकिन ये सहारा ख़त्म हो गया। और जब घर में आते थे लोगों की बातें सुन के, तो हज़रत खदीजा की तसल्लियाँ थी, वो भी बड़ी समझदार औरत थी। मेरा इतना दिल चाहता है कि आज के दौर में खदीजा हों और बच्चियों की तरबियत पे लेक्चर दें, औरतों को बताएं कैसे अच्छी बीवी बनते हैं। यकीन करें, एक अच्छी बीवी और एक अच्छी माँ का रूप देखना हो तो आप हज़रत खदीजा को देखते हैं। सारी अपनी दौलत अल्लाह के नबी को दी, अमीर थी, शौहर गरीब था। आज वो तो ऐसी औरत शौहर को जूते की नोक पे ले, हाँ जी मैं बड़ी हूँ तुम छोटे हो। तालीम में ही मर्द कम हो तो औरतें उसकी, लड़कियाँ उसकी इज्जत नहीं करती। स्टेटस का ही फ़र्क हो, मुल्कों का ही फ़र्क हो तो औरतों को इज्जत नहीं लगती। इन्होंने अपने अल्लाह के नबी को, अल्लाह के नबी को अपनी सारी दौलत पकड़ा दी, जो चाहे करें। ग़ुलाम अपना आप को दे दिया, आप खदीजा के दुपट्टे की धजियाँ होती थी जो अल्लाह के नबी के ज़ख्मों पर बनती थी। और हज़रत खदीजा फौत हो गई। हज़रत आयशा कहती हैं कि मैंने अल्लाह के नबी की किसी बीवी से कभी गैरत नहीं महसूस की, कभी किसी के लिए मेरे दिल में कोई रकाबत नहीं आई सुकनापे की, लेकिन खदीजा ऐसी थी कि जिनके बारे में मेरे दिल में आ ही जाता था। कहती हैं अल्लाह के नबी आप उस बुढ़िया को नहीं भूलते, आपकी अल्लाह ने आपको इतनी अच्छी बीवियाँ दी, जवान बीवियाँ दी, आप जब बात करते हैं खदीजा की करते हैं। गोश्त कटता है तो जाओ पहले खदीजा की सहेलियों को देखे आओ, खाना पकता है तो खदीजा की सहेलियों को देखे आओ। तो अल्लाह के नबी ने कहा खदीजा, ए फातिमा, सॉरी ए आयशा, मैं उस औरत को कैसे भूल सकता हूँ कि जिसने मेरे ऊपर इतने एहसान किए, जिसने मुझे इतनी तसल्लियाँ दी और जिसके बतन से मेरी औलाद हुई। अल्लाह के नबी भी एहसान फरामोश नहीं थे, रदी अल्लाह अन्हा। अब देखिए खदीजा का इंतकाल हुआ, अब एक दूसरी औरत अल्लाह के नबी की ज़िंदगी में आ रही है, और वो कौन है? हज़रत सौदा रदी अल्लाह अन्हा। पता है आपको कौन थी और कैसी थी? अल्लाह की बंदी थी, लेकिन काले रंग की थी। सौदा कहते ही काली औरत को है। मोटे जिस्म की थी, उम्र की बड़ी थी, बुढ़िया कह रहे, बुढ़ी ठेढ़ी का जो लफ्ज़ आता है ना आपके तसव्वुर में, वो बीबी सौदा का है। अब ज़रा सोचिए कि एक शख्स 25 साल की उम्र में शादी करता है 15 साल बड़ी औरत से बच्चों वाली, और उनके जाने के बाद जो दूसरी बीवी सामने आती है वो है उससे भी बड़ी उम्र की, اور یہ وہی اور بیوی ہیں جنہوں نے آخری عمر میں اپنی باری حضرت عائشہ کو ہبا کر دی تھی. کیونکہ عورت ایک ایسی سٹیج میں آ جاتی ہے بڑھاپے میں کہ اس کو کوئی اٹریکشن نہیں رہتی, تو وہ کہتی تھی کہ مجھے بس اپنی بیوی رہنے دیں اور میری باری اور جو بھی آپ میرے ساتھ وقت گزاریں وہ عائشہ کے ساتھ گزار لیں. پھر ان سے آپ کی شادی ہوئی. اب جب دونوں سہارے ٹوٹے تو مکہ والوں کی جرأت کھلی, اتنی زیادہ آپ کی مخالفت ہوئی کہ آپ نے کہا کہ بس اب میں یہاں سے جاتا ہوں, اور آپ نے طائف کی طرف روانگی کی اس امید کے ساتھ کہ وہاں پیغام دوں, شاید وہاں کوئی اسلام کی قدر کرنے والا آ جائے. لیکن وہاں کیا ہوا, وہ صرف ایک دعا کے الفاظ کو ہی پڑھنے اور سمجھنے سے پتہ چل جاتا ہے کہ اللہم الیک اشکدا فقوتی وقلت حیلتی وہوانی علی الناس, اے اللہ میں تیری طرف اپنی کمزوریوں کا شکوہ کرتا ہوں, میں لوگوں پہ بھاری ہو گیا, اے اللہ تو مجھے دشمن کے حوالے کرتا ہے, اے اللہ تو مجھے اس کے حوالے کرتا ہے جو مجھ پہ رحم نہیں کرے گا. یعنی درد میں بھرے ہوئے الفاظ ہیں, دعائے طائف کے نام پہ, دعائے مستضعفین کے نام پہ, رحیق و مختوم میں بھی ہے. ہم وہاں جا اس پہ آپ پہنچ کے وہاں سے اس کی ڈیٹیل بھی سن سکتے ہیں. لیکن جب وہاں سے واپس آئے, یہاں مجھے ایسا لگتا ہے 10 نبوی کو میں جب اپنے لاشعور میں سوچتی ہوں نا, تو مجھے ایسا لگتا ہے کہ چاند کی وہ تاریخیں چل رہی ہیں کہ جب کچھ دن کے لیے چاند بالکل چھپ جاتا ہے, اندھیری راتیں ہوتی ہیں, وہ کسی وقت بھی چاند نہیں نکلتا. اللہ کے نبی کی زندگی آج کے دور میں اگر آپ کہہ لیں, جو اللہ کے نبی کے لیے تو بالکل نہیں ہے, لیکن صرف بات سمجھیں کہ ڈپریشن کے اندھیروں میں جانے والے حالات تھے. جتنا کوئی بندہ ڈپریس ہو سکے وہ ہو جائے. 10 سال لگ گئے, لیکن جب رات گہری ہوتی ہے نا تو اتنے ہی گہرے رات میں سے پھر ستارے نکلتے ہیں. 11 نبوی کا سورج جو تھا وہ بڑا خوش قسمت سورج تھا, اسلام کے لیے بھی اور اللہ کے نبی کے لیے. پہلی دفعہ حج کے موقع پہ مدینہ سے آنے والے لوگوں میں سے 6 لوگوں نے نبی صلی اللہ علیہ وسلم کے ساتھ عقبہ نام کی گھاٹی پر بیعت کی تھی. بیعت عقبہ کہتے ہیں اس کو, کہ جس میں 6 لوگوں نے کہا کہ اللہ کے نبی آپ ہمارے پاس آئیں, ہم آپ کو لے کے چلتے ہیں, چھوڑ دیں ان کو, حجت پوری ہو گئی, پیغام پورا ہو گیا. لیکن آپ نہیں گئے. لیکن آپ نے کیا کیا اس کے بعد, ان کے ساتھ کچھ لوگوں کو بھیجا. یہ آج کے ہمارے بلکہ سبق میں بھی بات آئے گی انشاءاللہ تعالی, سورت فرقان کے آخر میں. 13 نبوی جہاں سے اب پہلی ہجرت بھی شروع ہو رہی ہے, نبوت کا 13واں سال تھا. 26 صفر کو, یعنی سفر کے مہینے کی 26 تاریخ تھی, قریش مکہ نے نبی صلی اللہ علیہ وسلم کے قتل کا ایک اجتماعی منصوبہ بنایا. اور 27 صفر جو آج کے حالات کے مطابق 13 ستمبر 622 بنتا ہے, 13 سپٹمبر 622 آپ نے ہجرت کے کی اور مکہ کو الوداع کہا. آپ ذرا سوچیں وہ کیا حالات ہوں گے کہ اللہ کے نبی ان سب کو چھوڑ کے جا رہے ہیں, اور اس سے پہلے دوسری بیعت ہو چکی تھی 12 نبوی کو. یہ میں بھول گئی, اس کو نوٹ کر لیں, وہیں پہ پیچھے لگا دیں کہ 12 نبوی کو شق صدر کا دوسرا واقعہ ہوا, واقعہ معراج ہوا اور بیعت عقبہ ثانیہ ہوئی. بس آپ کہہ لیں کہ 11 اور 12 یہ 2 سال اللہ کے نبی کو وہ چیزیں دکھائی گئیں کہ جس سے آپ کو لگا کہ بس اب مستقبل روشن ہے. آپ اتنے ازردہ خاطر رہتے تھے, دکھی تھے, کہ ایک رات آپ کے پاس فرشتے آئے اور انہوں نے آپ کا سینہ چیرا, 2 دفعہ چیرا پوری زندگی میں, ایک بچپن میں اور ایک واقعہ معراج سے پہلے. پھر آپ کو معراج کرائی گئی, اس میں آپ کو مدینہ دکھایا, راستے دکھائے گئے. یہ ایسے ہی جیسے کہیں سفر کرنے سے پہلے آج کے دور میں آپ انٹرنیٹ پہ اس کا گراف دیکھ لیتے ہیں, اس کا راستہ دیکھ لیتے ہیں کہ کہاں کہاں سے گزرنا ہے. پھر وہاں سے آپ کو لائے گئے واپس, اور اس کے بعد پھر بیعت عقبہ ثانیہ. ان 2 سالوں کے بیچ میں آپ آپ 3 صحابہ کو, جس میں مصعب بن عمیر اور اسد بن زرارہ کے نام آتے ہیں, آپ نے مکہ سے مدینہ بھیج دیا تھا ان کو کہ جائیے اور وہاں تبلیغ کریں. آپ نے جہاں بھی جہاد کیا پہلے لوگوں کو تعلیم دی, اور بہرحال پھر آپ 12 ربیع الاول 27 ستمبر 622 جمعے کے دن مدینہ منورہ میں ابو ایوب الانصاری کے گھر کے سامنے آپ کی اونٹنی جب بیٹھی تو آپ وہاں پہ اترے اور اس طرح سے حضرت ابو ایوب الانصاری آپ کے پہلے میزبان بنے. آج دیکھیے ذرا 12 ربیع الاول منانے والوں کو یہ بات شاید ہی پتا ہو کہ اس دن آپ نے ہجرت بھی کی تھی. آپ میں سے کسی کو پہلے یہ بات پتا تھی؟ اور ماشاءاللہ آپ تعلیم والے لوگ ہیں, علم والے ہیں, کسی ایک کو بھی نہیں پتا تھی. آپ نے غور کیا کہ جو کام ایسے موقعوں پہ کیے جاتے ہیں شیطان یہ کیوں نہیں کہہ کے کرواتا کہ اس دن نبی صلی اللہ علیہ وسلم نے ہجرت کی تھی؟ کیونکہ ہجرت کرے گا تو پیغام پھیلے گا, پھر اسلام پہ بات ہوگی, اور شیطان ہمیشہ نبیوں کے پیغام سے زیادہ ان کی ذات میں الجھا کے لوگوں کو رکھ لیتا ہے, اور یہی ہوتا ہے. کسی کو نہیں پتا. آج ویسے دن کیا ہے ربیع؟ اتفاق دیکھے کہ ہم بھی ربیع الاول کو پڑھ رہے ہیں. 18 آج 17 ہیں, تو 12 تو گزر گئی نا. کسی کو شاید یاد بھی نہیں ہوگا اس دن. کسی مسجد میں آپ نے سنی یہ بات؟ کسی درس میں راتیں جو لگتی ہیں, جو 12 ربیع الاول کے پروگرامز ہوتے ہیں, کہیں میں جاتی ہوں تو وہاں ویکلی درس ہوتا ہے, تو مجھے بڑی ایک سیدھی سادی خاتون تھی, بھولی بھالی سی, تو میرے پاس آ کے کہنے لگی, آپ کو پتہ ہے لوگ کیا کہہ رہے ہیں, وہ آپ کی باجی جو آپ کو ہر ہفتے پڑھانے آتی ہے, ان سے کہو ہمیں میلاد کی بھی باتیں بتایا کریں. میلاد نہیں وہ بتاتی, تو انہیں کہا میلاد کیا, وہ تو میلاد والے کی باتیں ہمیں پڑھاتی ہیں. وہ خود ہی اماں نے باتیں ان کو اچھے جواب دے دیے ہوئے تھے, ٹکا ٹکا کے, میں تو اتنے دے ہی نہیں سکتی تھی. تو بہرحال یہ کہ لوگ کہتے ہیں جی وہ آپ کو میلاد نہیں پڑھانے کی, وہ ان کو میلاد نہیں پڑھنا آتا. تو بات یہ ہے کہ میلاد پڑھنے والے سے زیادہ اللہ کے نبی کی اس ہجرت کے سفر کو دیکھ لے. جی حفصہ, مطلب جس نبی صلی اللہ علیہ وسلم گئے, لوگ تو پہلے سے جانا شروع ہو گئے ہوئے تھے, تقریباً سارے چلے گئے ہوئے تھے, صرف ابو بیٹا اونٹنی اسی دن بیٹھی تھی جب ہجرت کر کے گئے تھے نا.
ایک دن میں ادھر مدینہ پہنچے تھے,
بس وہاں پہنچے تھے اس دن, یعنی 12 ربیع الاول کو مدینہ میں پہنچے تھے. آپ کا سوال سمجھ گئی ہوں, اس کا تو آپ ابھی بچی ہیں. جب پہنچے تھے تب کی بات ہے, ٹھیک ہے, یہ ڈپارچر نہیں ارائیول ڈیٹ ہے, ٹھیک ہے. چلیے ماشاء اللہ شمع بھی آ گئی ہیں, ابھی دوسری نہیں آئی, کیا نام ہے ان کا, طیبہ, ذرا ان کو بھی کہیں آئیں پلیز, تشریف لائیں. چلے, اور پھر 13 نوبر میں ہی حضرت عائشہ کی رخصتی ہوئی تھی نبی صلی اللہ علیہ وسلم کے ساتھ. آپ دیکھیں کہ تیسری عورت آپ کو جو مل رہی ہیں وہ عائشہ ہیں, پہلی دو عورتیں پہلے تھیں. پھر اس کے بعد اب آپ دیکھیں کہ ہجری کیلنڈر شروع ہو جاتا ہے. آپ یہاں سے بھی ایک بڑا اہم نقطہ لوگوں کو بتا سکتے ہیں کہ ہمارا ہجری کیلنڈر کب سے شروع ہو رہا ہے. جس کو اسلامی کیلنڈر ہم کہتے ہیں نا, ہجری کیلنڈر کیوں کہتے ہیں؟ پھر اس کو نبوی کیلنڈر کہہ کے اللہ کے نبی کی محمدی کیلنڈر کہہ دیں. آپ 571 عیسوی کے ساتھ نمبر ایک کر دیجئے. نہیں, جس دن ہجرت کی اس سے ہوا ہے, اور یہ کب فیصلہ ہوا تھا؟ نبی صلی اللہ علیہ وسلم کے بعد, حضرت عمر رضی اللہ عنہ کے دور میں آتا ہے کہ یہ پہلی دفعہ ہجری کیلنڈر بنا. اور جب فیصلہ ہوا کہ کیا کریں, کسی نے کہا کہ آپ کی ولادت کے دن سے شروع کر لیتے ہیں اسلامی کیلنڈر کا. نہیں نہیں یہ کچھ نہیں ہوتا. اچھا, پھر جسے نبوت ملی اس دن سے کرتے ہیں, کہا نہیں وہ تو حالات ہی اتنے برے تھے, اس میں تو کچھ کر ہی نہیں سکے ہم. اچھا چلو ٹھیک ہے, ہاں ہجرت سے اسلام کو استحکام ملا تھا, تو ہم پھر ہجری کیلنڈر تب سے بناتے ہیں. تو لہٰذا اب اس سے آگے ساری ڈیٹس جو بھی ہیں وہ ہجرت کے ساتھ چلیں گی. پھر اس کے بعد دیکھیے 2 ہجری میں غزوہ ابوا ہوا, یہ بھی ربیع الاول میں ہوا تھا. آپ میں سے یہ بھی کسی کو پتہ, ابوا نام کا غزوہ بھی فوراً ہی ہو گیا تھا آپ کی آتے ہی, مکہ میں آتے ہی, یعنی یہ 2 ہجری کے, یعنی تقریباً 2 سال بھی نہیں پورے ہوئے تھے کہ اس کے اندر شروع ہو گیا تھا. پھر غزوہ بوات, غزوہ صفوان, بدر اولا, غزوہ ذی العشیرہ, غزوہ بدل الکبریٰ, غزوہ بنو قینقاع, غزوہ سویق جو نا, یہ ستوؤں کو کہتے ہیں ستو, اس میں دشمن جو تھے وہ بہت سارے ستو چھوڑ کے بھاگ گئے تھے, تو مسلمانوں کو مال غنیمت میں جو ملے تو اس سے پھر اس کو غزوہ سویق کہا گیا. پھر غزوہ بنو سلیم جیسے اہم غزوات پیش آئے, اور نبی صلی اللہ علیہ وسلم کو قتل کرنے کی تیسری ناکام کوشش کی گئی. کتنے سال ہوئے ہیں آپ کو ایک نیا ملک بنائے ہوئے؟ 2 سال. اور کتنی جنگیں لگیں دوسرے سال میں؟ 1 2 3 4 5 6 7 8 9, تقریباً 9 جنگیں اگلے ہی سال لگیں. ہم کہتے ہیں کہ پاکستان بنا, پھر اس کے اتنے سال بعد جنگ لگی, ہمارے ریسورسز ہی نہیں تھے, ہم کیسے مدد کر, ہم کیسے اپنی کامیابی لیتے. جنگیں نہیں جیتواتیں. اصل دیکھیے کہ اتنی چوٹیں پڑے ہیں ایک اچھی سی مملکت پہ تو کیا حالات ہوں گے. کون سی چیز سے وہ بچی؟ اس سے بچی کہ جو ہاتھ تھا پیچھے. ابھی میں ایک اس کی آپ کی تفسیر کی تیاری میں واقعہ پڑھ رہی تھی, تو میں حیران ہو رہی تھی صحابہ کرام کی باتوں پہ. کہ آپ نے نام سنا ہوگا کہ حضرت ربیع تھے, ایک یہ وہ بچہ ہے کہ جن کا باپ تھوڑے سے پیسے دے کے ماں کو کہیں چلا گیا تھا اور کئی سال کے بعد واپس آئے تھے, اور بعد میں آ کے انہوں نے ماں سے پوچھا کہ کیا کدھر ہیں وہ پیسے, تو کہا جاؤ نماز تو پڑھو. تو وہاں گئے تو بیٹا درس دے رہا تھا. بڑے خوش ہوئے یہ کس خوش قسمت کا بچہ ہوگا. بعد میں لوگ اس کو ملے, بعد گھر آئے تو پتہ چلا اپنا ہی بیٹا. تو ماں نے کہا کہ جو پیسے دیے تھے وہ یہ ہیں نا, اس بچے کو تعلیم دی. یہی ایک وقت میں جہاد کے لیے جا رہے تھے اور اپنی تلوار کے اوپر لکڑیوں کی سوری کپڑے کی دھجیاں باندھی ہوئی تھی, ٹوٹی ہوئی تلوار تھی, اور رومنس کو یا کسی ایک اور تھا میرے نام سے کسی بھی بڑی طاقت کے مقابلے میں لڑنے جا رہے تھے. تو کسی نے ان کو کہا, ہنس کے مذاق ان کو اڑایا, کہا کہ اس تلوار سے تم لڑو گے؟ تو انہوں نے کہا کہ تم نے تلوار دیکھی ہے, تلوار کے پیچھے جو ہاتھ ہے وہ نہیں دیکھا. دیکھنا چاہتے ہو لاؤ پھر سامنے آؤ. کہا تمہارے پاس جو مضبوط سے مضبوط ڈھال ہے لے آؤ. کہتے ہیں دشمنوں کے پاس جو سب سے مضبوط ڈھال ایسی جیسے لوہے کی بنی ہوئی چیزیں ہوتی تھی, کہا کہ وہ لائی اور انہوں نے اتنے زور سے تلوار ماری کہ ان کی ڈھال دو حصوں میں بٹ گئی. اس طرح سے اسلام پھیلتا ہے. آج وہ ہاتھ نہیں ہے, تلواریں بہت ہیں. اللہ اکبر. تیسری دفعہ آپ کو قتل کرنے کی کوشش ناکام ہوئی. پھر سن 3 ہجری میں غزوہ غطفان, غزوہ نجران, غزوہ احد, غزوہ حمر الاسد پیش آئے, اور حضرت حفصہ حضرت زینب بنت خزیمہ رضی اللہ عنہما سے نبی صلی اللہ علیہ وسلم کے نکاح ہوئے. آپ کو پتہ کہ یہ دونوں پہلے سے شادی شدہ تھیں, طلاق ہو چکی تھی حضرت حفصہ کو بھی, اور حضرت زینب بنت خزیمہ بھی پہلے سے شادی شدہ تھیں اور پھر آپ کے نکاح میں آئیں. پھر سن 4 ہجری میں حادثہ رجی ہوا اور بیر معاونہ ہوا. یہ اتنے زبردست حادثے تھے کہ دھوکے کے ساتھ اللہ کے نبی سے 70 حافظ حفاظ قرآن اور علماء کو بلایا گیا جو دین جاننے والے تھے, کہ لائیں جی ہم دین سیکھنا چاہتے ہیں. آپ نے خوشی خوشی چنے ہوئے لوگوں کو بھیجا, 70 لوگوں کو قتل کر دیا. اتنا آپ کو دکھ تھا, ایک مہینہ تک آپ بد دعا کرتے رہے ان قبیلوں کے نام, قبیلوں کے بارے میں کہ انہوں نے اسلام پہ اتنی گہری چوٹ لگائی. آپ کو یہ باتیں سن کر احساس ہو رہا ہے دین کے رستے کی مشکلات کا؟ ہم تو کہتے ہیں ایسے ہی انگلی بھی گھمائی ہوگی اور اسلام آ گیا. پریکٹیکلی آپ ذرا سوچیں, ایک چوٹ نہ پڑے ختم ہو کے دوسری پڑ جائے تو پھر کیسا دین کا کام ہوتا ہے؟ ہم تو پہلی چوٹ پہ پریشان ہوتے ہیں کہ لگتا ہے ہمارا کام ہی ٹھیک نہیں, ہماری طریقہ ہی نہیں ٹھیک, ہماری کوششیں نہیں ٹھیک, چھوڑ دو, ہماری نیتیں نہیں ٹھیک. نہیں, ٹھیک کرنے کے لیے نیتیں, یہ سارے حادثے ہوتے ہیں تاکہ کھوٹ جو وہ نکل جائے. یہ ساری جنگیں ایسے اسلام پہ پڑ رہی تھیں اور مدینہ کی نومولود ریاست تھی. پھر سن 4 ہجری کے اندر یہ واقعہ جب ہوئے تو اس کے بعد ام سلمہ رضی اللہ عنہ سے آپ کا نکاح ہوا. پھر حضرت بنت زینب بنت خزیمہ رضی اللہ عنہ انتقال بھی کر گئیں. اب یہاں سے آپ دیکھیں کہ آپ کی بیویوں میں سے ایک کی ڈیتھ ہو چکی ہے. پھر 5 ہجری میں غزوہ دومت الجندل, غزوہ بنو مستلق, غزوہ احزاب یا خندق جس کا نام ہے, غزوہ بنو قریظہ ہوا, اور حضرت عائشہ رضی اللہ تعالیٰ عنہ پر بہتان یعنی واقعہ عفق ہوا, اور حضرت زینب بنت حجش اور حضرت جبیریہ سے آپ کا نکاح ہوا. اور یہ سارے نکاح اور جنگیں آپس میں بہت مربوط تھیں. کچھ شادیاں آپ کی اس لیے ہوئیں کہ کسی قبیلے سے جنگ نہ ہو, اس لیے ان کے دل کو مائل کرنے کے لیے. کچھ شادیاں اس طرح ہوئیں کہ جیسے عورتیں وہاں سے قیدیوں میں آتی تھیں تو آپ ان کو آزاد کر کے نکاح کر کے یہ لوگوں کے دل سے بات نکال دیتے کہ ایسی عورتیں کوئی کمزور ہیں. جیسے حضرت صفیہ رضی اللہ تعالیٰ عنہ سے آپ کی شادی ہوئی, حالانکہ وہ غزوہ خیبر کے مال غنیمت میں آئی تھی. تو یہ ایک پورا الگ ٹاپک ہے جس کی یہاں گنجائش نہیں ہے بات کرنے کی. بہرحال پھر سن 6 ہجری میں غزوہ ارینین اور صلح حدیبیہ کے واقعات پیش آئے, اور حضرت ام حبیبہ رضی اللہ عنہ سے نکاح ہوا. جانتے ہیں کس کی بیٹی تھی ام حبیبہ؟ نہیں جانتے. جی آپ بتائیے کرن. جی شاباش, ابو سفیان کی بیٹی تھی یہ, اور یہ ابھی تک مسلمان نہیں ہوئے تھے, اور حدیبیہ کی صلح میں آپ کو پتہ ہے کیا حالات ہو رہے تھے. اور کبھی کوئی کسی دشمن کے بیٹی سے بھی شادی کرتا ہے؟ ہم کہتے ہیں نہیں, لڑکی تو اچھی ہے, گھر والے پتہ نہیں ان کا کچھ اور ہی خیال ہے, ہم نہیں کرتے شادی. نہیں, اللہ کے نبی نے کوئی برا نہیں سمجھا. اور دیکھیے دشمنی کر رہا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم سے ابو سفیان اس وقت, کر رہا اس لیے کہا کہ اس وقت کفر پہ تھے, لیکن بیٹی دے دی رشتے میں. ذرا کوئی آج امیجن کر سکتا ہے؟ ये निकाह के ये तो वहाबी हो गया, इसको मैं बेटी क्यों दूँ, मेरी तो बेटी ज़ाया हो जाएगी। इससे समझें कि अल्लाह के नबी को किरदार की तरफ से बहुत पसंद करते थे, आपका करेक्टर उनको नहीं बुरा लगता था, पैगाम बुरा लगता था, वो छोड़ दो बाकी तुम हमें बहुत अच्छे लगते हो। फिर 7 हिजरी में जब सुलह हुदैबिया के नतीजे में जंग ना करने का माहदा हुआ, तो आपने फिर इस मौके को गनीमत जाना, हम होते तो छुट्टी डिक्लेयर कर देते, सारे फौजी छुट्टी पे जाओ सारे, क्योंकि अब तो जंग होनी नहीं। आपने कहा अब जंग नहीं, अब दावत होगी। इस मौके पे फिर आपने दावती ख़त भेजे मुख्तलिफ बादशाहों के नाम, जिसके मुख्तलिफ तरह के रिस्पॉन्स मिले। फिर गज़वे गाबा, गज़वे खैबर, गज़वे वादियुल कुरा और गज़वा ज़ातुर रिक़ा पेश आए। आपको बकरी के गोश्त में जहर खिलाने की कोशिश की गई और हज़रत सफ़िया, हज़रत मैमूना रदियल्लाहु अन्हुमा से आपके निकाह हुए और सहाबे कराम के साथ उमरतुल क़ज़ा अदा किया। ये 7 हिजरी के वाक़ियात थे। खुशियाँ गम साथ साथ चल रहे हैं ना, धूप छाँव लग रही है आपकी ज़िंदगी। फिर 8 हिजरी में गज़वे मौता, गज़वे फ़तेह मक्का, गज़वे हुनैन या हवाज़न और गज़वे ताइफ़ के वाक़ियात पेश आए और उम्मे कुलसूम बिनत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने वफ़ात पाई। पीछे गज़वे 2 हिजरी में आपकी दोस्त पहली बेटी का इंतकाल भी हो चुका था, वो यहाँ जिक्र नहीं है, आप नोट करना चाहें तो कर सकते हैं। हज़रत ज़ैनब की डेथ भी हुई थी। हैरत की बात है, अल्लाह के नबी को 2 बड़ी खूबसूरत फतुहात मिली हैं, वैसे तो बहुत सारी मिली, लेकिन जिसको आप कह सकते हैं ना कि बहुत ही ज़्यादा ब्रिलियंट किस्म की फतुहात, एक बदर की थी और एक तबुक की थी। और बदर की खुशी से वापस आए तो हज़रत उस्मान कब्र पर मिट्टी डाल रहे हैं अल्लाह के नबी की बेटी की इंतकाल उन पे, और जब गज़वे तबूक से वापस आ रहे हैं तो दूसरी बेटी उम्मे कुलसूम का इंतकाल है। ऐसे लगता है कि आप खुश होते थे तो साथ ही चुप कर जाते थे, साथ ही खुशी साथ ही गम। फिर उसके बाद 9 हिजरी में दूसरे गैर मुल्की गज़वे तबूक की मुहिम पेश आई। ज़िना का इनकरार करने वाली औरत को संसार किया गया, ये कबीला गामदिया की जो औरत थी, और मुख्तलिफ वफूद कबूल इस्लाम के लिए हाजिर खिदमत हुए, क्योंकि तबूक के सफ़र से इतनी धाक बैठ चुकी थी मुसलमानों की लोगों के दिलों में कि वो बिल्कुल इस्लाम से मुतासिर हो चुके थे, तो अब लोग गिरोहों में आना शुरू हो चुके थे, मक्का भी फतह हो चुका था। फिर 10 हिजरी में हज्जतुल विदा अदा फरमाया और 11 हिजरी में 29 सफ़र यानी सफ़र की 29th को पीर के दिन नबी सल्लम के मर्ज़े वफ़ात का आगाज़ हुआ। 12 रबीउल अव्वल बरोज़ पीर चार्ज के वक्त 63 साल 4 दिन की उम्र में आपकी रूह आपके जिस्म से निकल गई। और 14 रबीउल अव्वल बरोज़ बुध रात के वक्त हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा के हुजरे मुबारक में आपकी तदफीन अमल में आई, आपको वहाँ दफन किया गया। उस दिन मदीना की गलियाँ भी रो रही थीं और तिनके भी रो रहे होंगे। हज़रत अनस कहते हैं कि मदीना की हिस्ट्री में सबसे खुशी का दिन वो था जब तला बद्र अलैना की सूरत में अल्लाह के नबी ने मदीना में नज़ूल फरमाया, और सबसे उदास दिन वो था जब अल्लाह के नबी वहाँ से रुखसत हो गए। किसी मेहमान के आने की खुशी होती है ना, साथ ही गम लग जाता है, हाँ इसने वापस भी जाना है, हर दिन लगता है इसने वापस जाना है। अल्लाह के नबी के सजे हुआ 3 दिन तक आपकी डेड बॉडी जो थी वो रखी गई आपके घर में, लोग थोड़े थोड़े लोग 10-10 लोग आते, आपकी चारपाई के इर्द गिर्द दुरूद शरीफ पढ़ते और चले जाते। फिर दूसरे आपका नमाज़े जनाजा मुश्तरका नहीं हुआ, आपको कफन दफन भी दूसरे लोगों से मुख्तलिफ तरीके से दिया गया। और बड़े दिलसोज वाक़ियात थे इस मौके पर जो आप रही को मख्तूम में सुन सकते हैं। तो ये था एक खुलासा अल्लाह के नबी की ज़िंदगी का। क्या लगा आपको? साथ साथ इंसान सोचता तो है ना, आज हम जो अल्लाह के नबी के बारे में सोचते हैं या जो उनसे हमारा ताल्लुक होता है, क्या उसमें इतनी चोटें इतने सदमे आते हैं? ये सिर्फ चंद बातें ही मैं कहती हूँ आप लोगों को सुनवा देना तो यंग्स तो जो हैं वो रोने लगेंगे। मैंने सिर्फ एक पावर पॉइंट दिखाया वीकेंड क्लास में हमने परसों सैटरडे को, जिसमें नॉन मुस्लिम्स के व्यूज़ जो उन्होंने अल्लाह के नबी के बारे में बोली हुई बातें वो दिखा के थी, तो लड़कियां बाद में कहती थी कि हमें शर्म आ रही है कि हम तो इतना भी नहीं जानते आपके बारे में जितना नेहरू जानते थे, जितना गांधी जी जानते थे और जितना बर्नार्ड शाह जानता था आपके बारे में और जितना फलां और फलां जानता है, हम तो इतना भी नहीं जानते। जिसको आप जानते नहीं उससे प्यार क्या करेंगे? عربی کی ایک کہاوت ہے کہ ہم جن چیزوں کو جانتے نہیں اس کے دشمن ہوتے ہیں. ہمیں پتہ ہی نہیں یہ کاغذ اہم ہے, ہم پھینک دیں گے. بعد میں شوہر کہے گا وہ تو اتنے کام کا تھا, کیونکہ ہم جانتے ہی نہیں تھے. آج ہم اس دین کی قدر نہیں جانتے, اس حدیث کی قدر نہیں جانتے, اور اس قرآن کی قدر نہیں جانتے. اللہ ہماری آنکھیں کھول دیں. کوئی سوال اس بات میں یا کہنا چاہیں تو آگے, نہیں تو ہم چھوٹا سا آج ایک اور ٹاپک بھی پورا کریں گے. چلیے اب تھوڑا سا اللہ کے نبی صلی اللہ علیہ وسلم کی ازواج مطہرات کے بارے میں بھی جان لیتے ہیں, جو کہ بہت ہی ایسا موضوع ہے کہ جس پہ باتیں ہوتی ہیں. تو آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم نے کل 11 شادیاں کیں پوری زندگی میں, جس میں ترتیب پہلے بتا دیتی ہوں. حضرت خدیجہ سے شادی ہوئی, پھر حضرت سودا سے ہوئی, حضرت عائشہ سے ہوئی, پھر حضرت حفصہ سے ہوئی, حضرت زینب بنت خزیمہ سے ہوئی, پھر ام سلمہ سے ہوئی, پھر حضرت زینب بنت حجش. دو زینب تھیں آپ کی بیویاں, یاد رکھیے گا, سر نیم کا فرق ہے صرف. پھر اس کے بعد حضرت جویریہ بنت حارث, ام حبیبہ بنت ابو سفیان, حضرت صفیہ بنت حیی بن احتب, اور حضرت میمونہ بنت حارث رضی اللہ عنہن اجمعین. ان سب سے اللہ راضی ہو, ان سے شادیاں ہوئیں. اگر اسی ترتیب سے آپ آگے لکھ لیں تو حضرت خدیجہ بیوہ تھیں آپ سے شادی سے پہلے, حضرت سودا بھی بیوہ تھی, حضرت عائشہ کنواری تھی, حضرت حفصہ بیوہ تھی اور متعلقہ بھی تھی, حضرت خدیجہ بھی بیوہ اور متعلقہ دونوں تھیں, دو دفعہ شادی ہو چکی تھی پہلے. حضرت زینب بنت خزیمہ بھی بیوہ تھی, ام سلمہ بھی بیوہ تھی, حضرت زینب بنت حجش بھی متعلقہ تھی, حضرت جویریہ بیوہ تھی, حضرت ام حبیبہ بیوہ تھی, حضرت صفیہ بیوہ تھی, اور حضرت میمونہ بھی بیوہ تھی. کوئی آ رہا ہے تصور میں کوئی رنگیلا پن؟ اتنی عورتوں کا سہارا بننے والا شخص آج کرتا ہے کوئی شادی؟ اور اکثر بیویاں آپ سے عمر میں بڑی بھی تھیں. پھر آپ دیکھیے کہ پہلے شوہروں کے نام اسی ترتیب سے اگر آپ نوٹ کرتے جائیں, چارٹ بنا لیں تاکہ آپ ساری چیزوں کو ساتھ لکھتے جائیں تو فائدہ ہوگا. حضرت خدیجہ کے جو پہلے شوہر تھے وہ ہند بن نباش تھے, یہ ملک شام گئے تھے تو وہاں ان کو قتل کر دیا گیا تھا. تو اس کے بعد پھر نفس تجارت کے لیے گئے تھے اور بعد میں پھر اللہ کے نبی سے ان آپ کا نکاح ہوا. حضرت سودا جو تھے ان کے شوہر کا نام سکران بنت عمر تھا, ان کے بارے میں بھی کچھ واقعات ہمیں ملتے ہیں. پھر حضرت عائشہ, ان کے تو کوئی پہلے شادی نہیں ہوئی تھی. حضرت حفصہ کے پہلے شوہر حضرت حنیس بن خزافہ رضی اللہ عنہ تھے, یہ مسلمان تھے. حضرت زینب بنت خزیمہ کے شوہر حضرت عبداللہ بن حجش سہمی رضی اللہ عنہ تھے. حضرت ام سلمہ کے شوہر ابو سلمہ رضی اللہ عنہ تھے. حضرت زینب بنت جاہش, یہ اصل میں آپ کی پھوپھی زاد بہن بھی تھیں, ان کی شادی پہلے حضرت زید بن حارثہ سے ہوئی تھی جو نبی صلی اللہ علیہ وسلم کے منہ بولے بیٹے بھی تھے, اور بعد میں پھر ان سے خلع لے کر زینب نے, تو پھر بعد میں اللہ کے نبی سے ان کی شادی ہوئی. اور ان کی شادی کے آگے آپ خاص بات لکھنا چاہیں کہ حضرت زینب کا نکاح آسمان پہ ہوا تھا, اللہ کے نبی کا دنیا میں ان کے ساتھ نکاح نہیں ہوا تھا. حضرت عائشہ کی اگر ایک خوبی اوپر لکھنا چاہیں تو لکھ لیں کہ حضرت عائشہ کی تصویر جبرائیل نے آپ کو شادی سے پہلے دکھائی تھی, فخر کرتی تھی, اور حکم دیا تھا اللہ تعالیٰ نے کہ حضرت عائشہ سے شادی کریں. یہ دونوں بیویاں جب بیٹھا کرتی تو آپس میں فخر کرتی تھیں کہ دیکھو میرا رشتہ تو اللہ نے بھیجا تھا اور میری تصویر دکھائی تھی. تو حضرت زینب کہا کرتی تھیں کہ میرا تو نکاح بھی آسمانوں پہ ہوا تھا. پھر اسی طرح آگے آپ دیکھیں تو ام سلمہ ابو سلمہ کی بیوی تھی زینب جی. حضرت جویریہ بنت حارثہ, ان کے شوہر مصافح بن صفوان تھے. پھر ام حبیبہ جو تھی, ان کے شوہر کا نام عبیداللہ بن حجش تھے, یہ بھی دوسرے ملک گئے, ملک شام, کافروں کے ہتھے چڑھے تو مرتد ہو گئے تھے یہ, اللہ اکبر. پھر حضرت صفیہ, ان کے شوہر کنانہ بن ابی الحقیق تھے, آپ نے ان کے بارے میں کچھ سنا ہوا ہے. حضرت صفیہ جب ان کے نکاح میں تھیں تو انہوں نے خواب میں دیکھا کہ ایک چاند ہے جو میرے گھر کے آنگن میں اترا ہے. یہ یہودیہ تھی نا پہلے, تو انہوں نے صبح اٹھ کے اپنے شوہر کو وہ خواب پڑھا سنایا, تو شوہر نے اتنے زور سے تھپڑ مارا کہ ان کے منہ پہ تھپڑ کا نشان تھا. جب شادی کے بعد نبی صلی اللہ علیہ وسلم نے اس کے بارے میں پوچھا تو پھر انہوں نے یہ بات سنائی تھی, تو کہا کہ جب میں نے اس کو بتایا کہ یہ خواب دیکھا ہے تو اس نے زور سے تھپڑ مارا اور کہنے لگی کہ تو اس نبی کی بیوی بننے کے خواب دیکھ رہی ہے. یعنی ان کو بھی پتہ تھا کہ یہ نبی ہیں لیکن خود یہودیت پہ تھے. اسی طرح حضرت ام حبیبہ کے بارے میں بھی ایک خاص بات لکھ لیں کہ ان کا غائبانہ نکاح ہوا تھا. یہ حبشہ میں تھی, ہجرت کر کے گئی ہوئی اس وقت, اور اب جو बादशाह था निजाशी हफ्शा का, उसने 500 दिरहम के इवज नबी सल्लम का निकाह इनसे किया था, और जब ये वापस वहाँ से आई तो फिर सीधा इनको अल्लाह के नबी के पास भेजा गया था। इसी से ये जो फ़ोन पे निकाह या दूसरी जगह पे निकाह होने के दलाइल हमें मिलते हैं। फिर इसके बाद आखिरी हज़रत मेमुन्ना बिनते हारिस हैं, तो ये अबी दहम बिन अब्दुल उज़्ज़ा की बीवी थी पहले से। इनकी उम्रें भी ज़रा देखते जाइए और गौर फरमाते जाइएगा, बहुत काबिल गौर नुक्ता। हज़रत खदीजा की उम्र नबी सल्लम से शादी के वक्त 25 साल थी, और अल्लाह के नबी की उम्र, नहीं सॉरी उलट कह दिया, अल्लाह के नबी की उम्र उस वक़्त 25 साल थी और आपकी उम्र 40 साल थी। हज़रत सौदा के शादी के वक्त नबी सल्लम 50 साल की उम्र के थे और सौदा भी 50 साल की थी। ज़रा गौर करें, खदीजा से निकाह हुआ तो उस वक़्त वो 40 साल की थी और ये 50 साल की थी, उससे भी 10 साल बड़ी। फिर हज़रत आयशा से जब आपकी शादी हुई तो आपकी उम्र 54 साल की थी और हज़रत आयशा की उम्र 9 साल थी। इसी पे लोग गिला करते हैं, और आप देखें ऊपर नीचे बाकी नहीं देखते कि ये भी एक अल्लाह ताला ने हुज्जत कायम की। और हज़रत आयशा से शादी में एक तो हज़रत अबू बकर की बेटी होने की वजह से बेहमियत हासिल है, उस वक़्त में लोग मुँह बोले बेटे की बेटी को भतीजी समझते थे, तो ये रस्म टूटी थी आपकी वजह से। दूसरी, अल्लाह ताला ने एक्सेप्शनल केसेस दे दिए कि कुछ हालात ऐसे हो सकते हैं कि जहाँ बड़ी उम्र के मर्द को छोटी उम्र से शादी करनी पड़े। मसलन आप देखिए कि हर शादी ऐसे नहीं होती वेडिंग हॉल्स में जाके और होटलों में और कार्ड छप के नहीं होती, हालात देखिए, खुदा नास्ता जंग लगती है। आप मिसाल लें, खुदा ना खास्ता कोई आफत आती है किसी मुल्क में, वहाँ 5-6 साल की लड़कियाँ बच जाती हैं और मर्द जो हैं वो वहाँ सिर्फ बूढ़े हैं। अब उन बूढ़े मर्दों को, उन लड़कियों को कैसे उनके साथ अब रखेंगे, क्या करें, उनकी बेटियाँ बनेंगी, वो तो जायज़ नहीं। तो कभी एक्सेप्शन, और कभी ऐसा कम होता है लेकिन कभी हो तो मौजूद है कि निकाह करके उनकी महरम बन के उनके साथ रहें, ना कि गैर महरम बन के रहें। फिर हज़रत हफ्सा से जब आपकी शादी हुई तो आपकी उम्र मुबारक उस वक्त 55 साल की थी, हज़रत हफ्सा 22 साल की थी। हज़रत ज़ैनब बिनत खुज़ैमा के शादी के वक्त नबी सल्लम की उम्र 55 साल थी और आप 30 साल की थी। हज़रत उम्मे सलमा रदी अल्लाहु अन्हा से निकाह के वक्त आपकी उम्र 56 साल 56 थी और वो 26 साल की थी 26। हज़रत ज़ैनब की शादी के वक्त 57 57 और वो 36 ईयर की थी। इससे पता चल रहा है ना, शादी में उम्रों का फ़र्क कोई मैटर नहीं करता। हमारे यहाँ तो इतना बिग इशू है, लड़की 6 महीने बड़ी हो जाए मुश्किल पड़ जाती है। हाय बड़ी लड़की नहीं, ये तो फिर काबू ही पा लेगी, और जिन्होंने काबू पाना होता है वो छोटी भी पा लेती हैं। बड़ी है तो कुछ समझ के काबू पाएगी, जब छोटी हैं वो तो चाली में टाली रहती हैं, हर वक्त ही वो अपने इर्द गिर्द उनको लगाई रखती हैं कि अब हमारे लिए ये कर दो और वो कर दो। तो ये भी एक कल्चर में बदलने की चीज़ है जो आज बहुत बड़ी है। हज़रत जुवेरिया जो थी उनकी उम्र के वक्त, उनसे निकाह के वक्त नबी सल्लम 57 साल 57 ईयर्स के थे और आपकी उम्र मुबारक, आपकी यानी हज़रत जुवेरिया की उम्र 20 साल की थी। और लोग क्यों देते थे अल्लाह के नबी को बेटियाँ, किसी से मांगी तो नहीं, खुद ही दी ना लोगों ने, लोगों को पता था देख इसको रहे हैं। ये हज़रत आयशा के साथ नोट कर लें कि एक सवाल पैदा होता है कि भाई हज़रत आयशा खुद तो भाग के नहीं आई थी, नऊज़ु बिल्ला, उमर ने, अबू बकर ने दी, अबू बकर को नहीं पता था 56 साल के बूढ़े शख्स से एक अपनी 9 साल की बेटी को दे रहा हूँ। वो तो इस पर बड़े खुश थे कि अल्लाह के नबी के साथ हमारा नसब जुड़े। इसी पर फिर रश करते हुए हज़रत अबू बकर के ऊपर रश करते हुए हज़रत उमर ने अपनी बेटी हफ्सा दी। ऐसे लगता है एक वक्त हर वक्त टो में रहते थे, अच्छा अबू बकर दामाद बन गए कि अल्लाह के नबी अबू बकर के दामाद भी। कभी हमारे जहन में तसव्वुर भी आता है कि अल्लाह के नबी अबू बकर के दामाद थे, कभी रोब डाला, बैठ जाओ तुम्हें नहीं पता मैं क्या कर सकता हूँ, ऐसी तो बेहुदा बातें करते ही नहीं है पढ़े लिखे लोग। लेकिन हमारे यहाँ दामाद बन जाओ तो वैसी सर पे चढ़ने वाली बातें हैं। फिर भी अबू बकर की आजियाँ देखें अल्लाह के नबी के साथ। फिर इसके बाद आप देखिए कि हज़रत जुवेरिया के साथ, हज़रत उम्मे हबीबा के साथ शादी पे 58 और 36 ईयर का फ़र्क था, हज़रत सफ़िया की शादी पे 59 और 17 ईयर्स का फ़र्क था, और हज़रत मेमूना 59 से 36 ईयर की फ़र्क थी। फिर इनकी शादी की मुद्दतें भी लिखी हैं, कब हुआ, कब कब तारीख क्या थी। 25 साल थे आपकी उम्र उस वक़्त, हज़रत सौदा आप 10 हिजरी को आपसे निकाह हुआ इनका, हज़रत आयशा से 1 हिजरी, हज़रत हफ्सा से 3 हिजरी, हज़रत ज़ैनब बिनत खुज़ैमा से 4 हिजरी में, उम्मे सलमा से 5 हिजरी में, हज़रत ज़ैनब बिनत हजश से 5 हिजरी में। ज़्यादा निकाब के 5 हिजरी में हुए हैं अगर आप देखेंगे तो। फिर हज़रत जुवेरिया से निकाब 5 हिजरी में, उम्मे हबीबा से 7 हिजरी, हज़रत सफ़िया से 7 हिजरी और हज़रत मेमूना से भी 7 हिजरी में। 7 हिजरी के बाद फिर कोई निकाह नहीं हुआ आपका, आपको पता है 8 से लेके आप सोचें कि आगे جو بھی سال تھے، کیوں کہ آپ کی بیویوں نے اللہ کے نبی کو چوز کر لیا تھا. سورہ احزاب میں یہ آیتیں آتی ہیں کہ نبی کی بیویوں، اگر تم رہنا چاہتی ہے تو ایسے ہی رہو، نہیں تو جاؤ، ہم تمہیں آزاد کرتے ہیں اور تمہیں مال و دولت دیتے ہیں. تو انہوں نے کہا کہ نہیں، ہم اللہ کے نبی آپ کو اختیار کریں گے. پھر آپ دیکھیے کہ تاریخ وفات دیکھ لیجئے، حضرت ختیجہ 1090 میں فوت ہوئیں، حضرت سودا جو تھی 22 ہجری میں فوت ہوئیں، حضرت عائشہ 58 ہجری، کتنے سال زندہ رہی اللہ کے نبی کے بعد؟ 48 ایئرس، نصف صدی. کیوں چھوٹی عمر میں لائی گئی تھیں؟ تاکہ اللہ کے نبی کے سامنے تربیت پائیں، علم سیکھیں اور بعد میں علم پھیلائیں. اور حضرت عائشہ بڑے بڑے صحابہ کرام اور تابعین کی استاد تھیں، ان کے فتاوی سب سے زیادہ اوتھینٹک مانے جاتے تھے. اور اس وقت بھی حضرت عائشہ دوسرے نمبر پہ آتی ہیں حدیث کی روایت میں. سب سے زیادہ حدیثیں حضرت ابو ہریرہ سے روایت ہیں اور دوسرے نمبر پہ حضرت عائشہ سے ہیں. پھر حضرت حفصہ 45 ہجری میں، 45 ہجری میں، حضرت زینب جو تھی 34 ہجری میں، 34، پھر حضرت ام سلمہ 63 ہجری میں، حضرت زینب بنت جاہش 20 ہجری میں، جویریہ 50 ہجری میں، ام حبیبہ 44 ہجری میں، صفیہ بنت ہوئی جو تھی 50 ہجری میں، اور میمونہ 51 ہجری میں ہوئیں. آپ دیکھیں کہ کافی لمبا عرصہ انہوں نے اللہ کے نبی کے بعد گزارا ہوا ہے، کسی نے دوبارہ شادی نہیں کی کیونکہ ان کو ایک آنر مل چکا تھا، لہٰذا وہ اس سے الگ نہیں ہو سکتی. پھر آگے ان کی ٹوٹل عمریں بھی لکھی ہوئی ہیں، ترتیب سے بول دیتی ہوں جو ترتیب آپ نوٹ کر رہے ہیں. حضرت ختیجہ سے شروع کر کے 65 سال کی ٹوٹل ان کی عمر ہوئی، 75 سال، 66 سال، 64 سال، 30 سال، 84 سال، سبحان اللہ، 51 سال، 65 سال، 73، 60 اور 60. سب سے زیادہ طویل عمر کس نے پائی؟ حضرت ام سلمہ نے. پھر مدت رفاقت کتنی رہی ان کی اللہ کے نبی کے ساتھ؟ حضرت ختیجہ 24 سال 6 مہینے، سودا 13 سال، عائشہ 9 سال، سب سے کم نہیں، کچھ اور بھی ہیں. اور حضرت حفصہ جو تھی وہ 8 سال آپ کے ساتھ رہیں، زینب بنت خزیمہ 3 مہینے صرف رہیں، پھر ان کا انتقال ہو گیا تھا. بہت سخی تھیں، ان کا لقب بھی ہے ذل یدین، لمبے ہاتھوں والی. کہتے ہیں خود محنت مزدوری کرتی تھیں، پھر ان پیسوں کو صدقہ کر دیتی تھیں. ام سلمہ جو تھی 7 سال آپ کے ساتھ رہیں، حضرت زینب 6 سال رہیں، جویریہ 6 سال، ام حبیبہ 6 سال، صفیہ 3 سال، نومہ اور حضرت میمونہ بھی 3 سال آپ کے ساتھ رہیں. اور آگے حدیث کی ان کی مدت جو ہے، کتنی حدیثیں انہوں نے کی؟ حضرت سودا سے 5، عائشہ سے کتنی ہیں؟ 2210 روایتیں. کتنے سال رہی ہیں آپ کے ساتھ؟ پیچھے دیکھ لیں، 9 سال میں. حضرت حفصہ سے 60 حدیثیں ہیں، حضرت ام سلمہ سے 378 اور حضرت جویریہ سے 7، حضرت ام حبیبہ سے 65، حضرت صفیہ سے 10 اور حضرت میمونہ سے 76. فرق کیوں ہے بھائی؟ یہی تو کہتے ہیں کہ انصاف ہی نہیں کرتے بیویوں کے ساتھ. کیا فرق کیوں ہے؟ کسی سے زیادہ حدیث ہے، کسی سے کم کیوں ہیں؟ بتائیے، سوچے. جی صدب، کیا وجہ ذہن میں آتی ہے؟ اور کوئی؟ جی دیکھیے کہ ہمارے ہاں جو یہ حدیث کے ساتھ تصور آتا ہے نا، میرے بھی ذہن میں کبھی بچپن میں یہی آتا تھا کہ اللہ کے نبی بیٹھ جاتے ہوں گے اور کہتے ہیں کھولو کاپیاں، میں لکھا ہوں حدیثیں اور لکھو. ایسے نہیں ہوتی تھی حدیثیں. حدیث ایسے ہیں جیسے ہم صبح سے شام تک ساتھ رہے نا، تو کوئی جو کرے وہ لکھتے جائیں، صحابہ کرام اس کو لکھ، کوئی بولے تو لکھ لیا، کچھ منع کیا تو لکھ لیا. اللہ کے نبی صلی اللہ علیہ وسلم کو کرتے ہوئے دیکھتے تھے تو خود ہی لکھتے تھے. اس میں جو زیادہ شغف تھا حضرت عائشہ کا، علمی ذہن تھا حضرت عائشہ کے ساتھ. دوسری بات ہے کہ نبی صلی اللہ علیہ وسلم حضرت عائشہ کے ساتھ جب ہوتے تھے تو بہت سارے آپ کے جو نجی معاملات ہیں وہ حضرت عائشہ کے ذریعے سے ہمیں ملے ہیں. پھر ایک اور وجہ یہ کہ حضرت سودا نے بھی اپنی باری حضرت عائشہ کو دی تھی، تو حضرت عائشہ کا بنیادی طور پہ ذہن زیادہ تھا. باقی بیویاں ہو سکتا ہے بچوں والی تھیں، ان کے عمریں تھیں. حضرت ایک بہت بڑی وجہ یہ کہ حضرت عائشہ اکیلی تھیں، کوئی بچوں کی ڈسٹریکشن نہیں تھی، بچے لے بھی خوش ہو جائیں گے کہ دیکھا ہم جائے، تبھی تو کہتے ہیں کہ میں نہیں. تو ماشاء اللہ دیکھے سمینہ بیٹھی ہوئی ہیں، ماشاء اللہ 6 بچے ہیں آپ کے، کتنے ہیں؟ अल्लाह ताला उनको नेक बनाए और आपकी आंखों की ठंडक बनाए कि आप उनको दीन का देखें। और छह बच्चों के साथ ये आ रही है ना, और बच्चे भी साथ आ रहे हैं माशाल्लाह, कोई बड़ी बात नहीं, ये एक नहीं ये कितनों पे भारी होंगे ना। अल्लाह ताला सब के लिए आसानियाँ करे, सब बच्चों की भी हिफाजत करे, उन बच्चों वालों की भी हिफाजत करे। तो बहरहाल नबी सल्लम के पास ज़्यादा से ज़्यादा बीवियाँ एक वक्त में जो रहीं वो 9 रहीं। शादियाँ तो 11 हुई थी, लेकिन दो बीच में से इंतकाल होने के बाद दूसरी बीवियों की उनकी हुई। 5 हिजरी में हज़रत रेहाना और बतौर लौंडी हरम नबी में शामिल हुई, और 6 हिजरी के बाद नबी सल्लम ने हज़रत मारिया किप्तिया को बतौर लौंडी अपने हरम में शामिल किया। ये एक अलग टॉपिक है, और इसी हज़रत मारिया से ही आपका बेटा भी था जिन जो बचपन में फिर फौत हो गए थे। तो ये एक हल्का सा खुलासा था आपकी बीवियों के बारे में। बीवियों की बात आए तो फिर बच्चों की भी कर लेते हैं। ये आखिरी बात होगी इंशाल्लाह आज की नशिस्त की कि आपकी औलाद क्या थी, ज़ुर्रियत ताहिरा पाकीज़ा औलाद। आपके बेटे हज़रत कासिम रज़ी अल्लाह अन्हु थे, हज़रत खतीजा रज़ी अल्लाह ताला अन्हा के बतन से पैदा हुए, बचपन में ही वफात पाई। हज़रत अब्दुल्ला थे दूसरे बेटे, जिनके दो लक़ब हैं तैयब और ताहिर, ये भी हज़रत खतीजा से ही पैदा हुए और बचपन में वफात पाई। और तीसरे बेटे हज़रत इब्राहीम रज़ी अल्लाह अन्हु थे, जो मारिया किप्तिया के बतन से पैदा हुए और बचपन में ही वफात पाई। बात लोग जो चार बेटे कहते हैं ना, तो उनको मुगालता लगता है हज़रत अब्दुल्ला में, वो तैयब और ताहिर दो अलग को समझते हैं, लेकिन ये एक ही बच्चे के तीनों ही बेटे आप देखिए कि बचपन में फौत हो गए। इसी पे तो फिर मजाक उड़ाया था अबू लहब ने कि तू नस्ल बरीद है, जब आपके इस बेटे का इंतकाल हुआ था तो उस पे फिर सूरत नाजिल हुई थी, इन्ना आतैना कल कौसर फसल्ली लिरब्बिका वन्हर इन निशानियका हुवल अबतर, कि आपका दुश्मन ही जड़ कटा है, हम तो आपको हौज़े कौसर दे रहे हैं। यानी लोग तो सिर्फ बेटों में खो गए, आपको तो अल्लाह क़यामत के मैदान में भी इतनी इज्जत देगा। तो बहरहाल आपकी बेटियाँ कितनी थी, आपकी चार बेटियाँ थीं। हज़रत ज़ैनब रदी अल्लाहु अन्हा हज़रत अबू लास के निकाह में आईं, इनका भी एक बड़ा दिलचस्प वाक़िया है हिजरत करने का और ईमान लाने का, कहीं मौका मिला तो सुना दूंगी। हज़रत रुकैया थी हज़रत उस्मान के निकाह में आईं, हज़रत उम्मे कुलसूम थी ये भी हज़रत उस्मान के निकाह में आईं। कब, जब हज़रत रुकैया का इंतकाल हुआ। मैंने गलती से शुरू में जहाँ वो वाक़ियात बता रही थी तो मैंने हज़रत ज़ैनब का इंतकाल बोल दिया था सन 2 हिजरी में, उसको वहाँ ज़रा ठीक कर दीजिएगा। सन 2 हिजरी में हज़रत रुकैया का इंतकाल हुआ था, जो हज़रत उस्मान के निकाह में थी। और चौथी बेटी आपकी थी हज़रत फ़ातिमतुज़्ज़हरा, ये हज़रत अली रज़ी अल्लाह अन्हु के निकाह में आई। आपके नवासे नवासियाँ कितने थे, हज़रत ज़ैनब रज़ी अल्लाह अन्हा से हज़रत अली बेटा था, नाम उसका नहीं पता, हज़रत उमामा पैदा हुए, हज़रत रुकैया से अब्दुल्ला पैदा हुए, और उम्मे कुलसूम से कोई औलाद नहीं थी, और हज़रत फ़ातिमा रदी अल्लाह अन्हा से हज़रत हसन हुसैन हज़रत मोहसिन उम्मे कुलसूम रुकैया और ज़ैनब रदी अल्लाह अन्हु मजमईन, ये सब बच्चे पैदा हुए हज़रत फ़ातिमा से। नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ुर्रियत आपकी दो बेटियों हज़रत रुकैया और फ़ातिमा से बाकी चली आ रही है। हज़रत रुकैया की औलाद सादात बिन रुकैया के नाम से और हज़रत फ़ातिमा की औलाद सादात बनी फ़ातिमा के नाम से मशहूर है। और आले मोहम्मद से मुराद वो तमाम लोग हैं जो आपके पैरोकार और मुत्तबे हैं, ख्वाह आपके रिश्तेदार हों या ना हों। तो यहाँ अब आप देख सकते हैं कि हिकमतें हैं अल्लाह ताला की, किस तरीके से अल्लाह ताला अपने नबी को ये सारी चीज़ें देते हैं और दिखाते हैं। तो इस सारे खुलासे से फ़ायदा हुआ, नबी सल्लम के बारे में मज़ीद आगही हुई। तो अल्लाह ताला से दुआ है कि हम इन चीज़ों को सामने रखते हुए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को उतना ही उस तरह जाने जैसे कि वो थे। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून वसलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। ठीक।